والسلام على سيد الانبياء والمرسلين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاه والسلام عليك يا رسول الله وعلى اليك واصحابك يا حبيب الله الصلاه والسلام عليك يا نبي الله وعلى اليك واصحابك يا نور الله نبي كريم صلى الله عليه وسلم نے ارشاد فرمایا زينوا مجالسكم بالصلاه عليا فان صلاتكم عليا نور لكم يوم القيامه وكما قال صلى الله عليه وسلم ارشاد فرمایا کہ تم اپنی مجلسوں کو مجھ پر درود پاک پڑھ کر آراستہ کرو کہ بے شک تمہارا مجھ پر درود پاک پڑھنا کل بروز قیامت تمہارے لیے نور ہوگا۔ صلوا علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وسلم صلاۃ و سلام علیک یا سید یا رسول اللہ۔ مدنی چینل کے ناظرین، مسائل کا حل آپ سلسلہ دیکھ رہے ہیں، اور آج کے ہمارے سلسلے کا موضوع جیسا کہ آپ جانتے ہیں کرونا وائرس ہے۔ یہ ایک ایسا وائرس ہے کہ جس نے ایک پوری دنیا کے اندر ایک بھونچال، گویا کہ ایک طوفان سا جو ہے وہ خوف کی فضا قائم کر رکھی ہے، اور لوگ جو ہے اس کے حوالے سے کچھ رومرز بھی چھوڑ رہے ہیں، افواہیں بھی چھوڑ رہے ہیں۔ اور مجھے یہ بھی کہنے دیجئے کہ بعض اوقات اس حوالے سے غیر سنجیدگی والا رویہ بھی اپنایا جا رہا ہے۔ رومرز کہتے ہیں افواہوں کو، افواہیں بھی چھوٹی جا رہی ہیں، بعض پینک بھی پھیلایا جا رہا ہے۔ تو آج کے سلسلے کے اندر انشاءاللہ بالخصوص ہم کرونا وائرس پر بات کریں گے، اور قبلہ نگران شورا دامت قاتم القدسیہ ہمارے ساتھ سلسلے کے اندر شامل رہیں گے انشاءاللہ، اور ڈاکٹر صاحبان بھی ہوں گے، ہمارے روحانی علاج بتانے والے بھی ہمارے ساتھ ہوں گے۔ اور آج کے سلسلے کی اسپیشلٹی یہ ہے کہ ہمارے دارالافتاء اہل سنت کے رئیس حضرت مولانا مفتی محمد قاسم صاحب اتاری دامت قاتم القدسیہ بھی ہمارے ساتھ ہیں انشاءاللہ، استاد صاحب قبلہ کے بھی مدنی پھول سلسلے کے اندر آپ سن سکیں گے۔ اللہ تبارک و تعالی ہم سب کی حفاظت فرمائے، اور اللہ تبارک و تعالی ہم سب کو اپنی رحمتوں کا حصار عطا فرمائے، اور اللہ کریم ہم سب کے جتنے بھی عزیز رشتہ دار مسلمان بیمار ہیں، جہاں جہاں پر بھی ہیں، بالخصوص کرونا وائرس سے جو متاثر ہو رہے ہیں، اللہ کریم ان مسلمانوں کو بھی صحت اور سلامتی عطا فرمائے۔ قبلہ استاد محترم موجود ہے، تو میں ان سے پہلا سوال جو ہے وہ ان کے سامنے رکھتا ہوں کہ ہمارا ایک بحثیت قوم جو ایک غیر ذمہ دارانہ رویہ سامنے آ رہا ہے، اس پر بھی کچھ بات ہونی چاہیے۔ استاد صاحب، مجھے کسی نے ایک بات شیئر کی، انہوں نے کہا کہ اگر آپ کو کرونا وائرس اللہ نہ کرے ہو جائے تو ایک کام کریں۔ کام کیا کریں کہ ایک گلاس گرم پانی پئیں، پھر اس کے بعد ایک گلاس ٹھنڈا پانی پئیں، کرونا وائرس خود ہی کنفیوز ہو کر بھاگ جائے گا۔ ایک تو یہ کہنے والے نے بات کہی، پھر اس کے علاوہ اور بھی ہے، پیاز کھائیں تو یہ ہو جائے گا، کوئی کہہ رہا ہے لہسن کھائیں تو یوں ہو جائے گا، کوئی کہہ رہا ہے بھائی شملہ مرچیں جو ہیں وہ ابال کے کھا لیں تو اسے بھی کرونا وائرس جو ہے وہ ٹھیک ہو جائے گا۔ تو کیا فرمائیں گے کہ یہ جو ایک غیر ذمہ دارانہ رویہ ہے، جوکس بنا رہے ہیں، یعنی ایک طرف تو لوگ بےچارے متاثر ہو رہے ہیں، مر رہے ہیں، جان سے جا رہے ہیں، دوسری طرف لوگوں نے اس کو مذاق بنا لیا ہے اور رومرز چھوڑ رہے ہیں، کیا فرمائیں گے اس رویے پر آپ؟
بسم اللہ الرحمن الرحیم۔ دیکھیں، معاملہ یہ ہے کہ دنیا کو نہ ہمارے ٹیلنٹ کا پتہ نہیں ہے، ٹھیک، بےچارے ساری دنیا والے مل کے علاج تلاش کرتے ہیں، بہت کچھ کرتے ہیں، تو ہمارے ذرا ہم سے رجوع کیا جائے، ہمارے اہل وطن سے رجوع کیا جائے، تو کیا آسمان کے ستاروں سے لے کے زمین کی تہوں تک ہر شے کا حل اور علاج ہمارے پاس موجود ہے؟ اور اگر پاس پڑوس میں نہ ملے تو میڈیا پہ تو مل ہی جاتا ہے نا، وہاں پر تو ہر چیز کے ایکسپرٹ ہوتے ہیں، کیونکہ پاکستان میں جونیئر پیدا نہیں ہوتا، یہاں سینئر ہی پیدا ہوتا ہے۔ اس لیے آپ نے کبھی کسی کے نام کے ساتھ یہ نہیں دیکھا ہوگا کہ جونیئر تجزیہ کار، وہ بھلے آج ہی پاس کر کے آیا ہو امتحان جرنلزم کا، لیکن ہوتا سینئر تجزیہ کار ہی ہے۔ تو چونکہ سینئر سائنٹسٹ، ڈاکٹرز، ایکسپرٹس اور اسکلڈ پیپل پیدائشی ہوتے ہیں ہمارے یہاں، تو اب اتنا ٹیلنٹ ہے تو کہیں تو دکھائیں گے، تو کچھ آپ کو دکھا دیا، کچھ مجھے دکھا دیں گے، کچھ ان کو دکھا دیں گے۔ تو ہمارا جو قومی پرابلم ہے وہ یہ ہے، دیکھیں بات یہ ہے کہ کوئی مصیبت آتی ہے اس کے بارے میں چند ایک چیزیں ہوتی ہیں کہ جن کو ملحوظ رکھا جاتا ہے یا جس طرح کے رویے کا اظہار کیا جاتا ہے. ایک تو یہ ہوتا ہے کہ کسی بھی مرض یا کسی تکلیف یا کسی پریشانی سے اصلاً بھی کوئی خوف اور کوئی ڈر محسوس نہ کرنا, جبکہ اس کی نوعیت ایسی ہو کہ ہو سکتا ہے کہ وہ اللہ تعالیٰ کے عذابی کی صورت ہو.
صحیح.
تو ایسی صورت کے اندر جو رویہ ہے اس وقت تو مذاق مستی کا رویہ نہایت غلط ہے.
صحیح.
اور اس وقت تو خوف زدہ ہی ہونا چاہیے اور اللہ تعالیٰ کی اسے پناہ مانگنی چاہیے. جیسے اس کی مثال لے لیں کہ نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم جب آندھی یا طوفان آتا تو آپ کے چہرہ مبارک پہ اس کے آثار نظر آتے پریشانی کے, اور یہ ہوتا کہ کہیں اللہ کا عذاب نہ ہو. اور اس طرح کی دعائیں بھی احادیث کے اندر موجود ہیں, اللہم لا تقتلنا بغضبک ولا تهلکنا بعذابک وعافنا قبل ذلک, کہ اے اللہ ہمیں اپنے غضب سے ہلاک نہ کرنا اور ہمیں اپنے عذاب سے مار نہ دینا اور ہمیں اس سے پہلے عافیت دے دینا. تو یہ ہے کہ ایک عمومی طور پہ جب کہ ایسی شے عام ہو جائے کہ جس سے بہت بڑے پیمانے پہ نقصان اور تباہی ہو سکتی ہے تو وہاں پر اس انداز کا رویہ ہونا چاہیے. دوسرا یہ ہوتا ہے کہ اب جیسے جو میسج آپ نے ذکر کیا کہ بھی گرم ٹھنڈا پانی پیئیں تو وائرس کنفیوز ہو جائے گا
اور چلا جائے گا.
چلا جائے گا. تو اس طرح کی جو چیزیں ہوتی ہیں, دیکھیں اس میں دونوں طرح کے پہلو ہو سکتے ہیں. ایک تو یہ ہے کہ بیماری کی وجہ سے ایک اس طرح کی پینک پھیلی ہوتی ہے اور اتنی ٹینشن پھیلی ہوتی ہے کہ اس میں ایک بالکل جس کے کہتے ہیں نا کہ ایک جمود اور ایک ڈر خوف کا ماحول ہوتا ہے. تو اب ایسے ماحول کے اندر ایسی خوشکن بات کرنا کہ جس سے تھوڑا سا چہروں پہ مسکراہٹ آئے, کچھ فریشنس آئے اور لوگوں کا وہ جو خوف ہے تھوڑا سا وہ ذرا نیچے کی طرف جائے, تو اس انداز کے اندر اگر گفتگو کی جاتی ہے تو ٹھیک ہے. کیونکہ مصیبت کا مقابلہ کرنے کا رویہ دو طرح ہو سکتا ہے, یا تو آدمی بالکل ایسا مرجھا جائے اور بالکل ایسا گر جائے کہ لگے کہ بھائی اس نے تو نہیں بچنا کم از کم, یا تو یہ, اور یا یہ ہوتا ہے کہ آدمی اپنے چہرے سے ایسا اظہار کرے یا اپنی باتوں سے ایسا اظہار کرے کہ جس سے اس بیماری کا احساس جو ہے نا وہ لائٹ ہو جائے. جسے کہتے ہیں نا مصیبت کو ہنستے کھیلتے, ہنستے کھیلتے سے مراد کھیل کود نہیں, ہنستے کھیل سے مراد ہے کہ بس ایسے ہی اس کو لے کے گزر جاؤ, ختم کر دو. تو ایک اس رویے کے اعتبار سے ہو سکتا ہے. تو اب یہ جیسے اس طرح کے میسیجز ہیں تو وہ یوں ہی کہہ لیں کہ ہلکا پھلکا ایک آپ لائٹ سی وہ چیز کہہ سکتے ہیں, مزاح کہہ سکتے ہیں اس کو, تو اس میں ایسی چیز نہیں. جہاں جو غلط رویہ ہے وہ یہ ہے کہ کسی کو مرض لگ گیا اور اس کو یہ بھیج دیا جائے. دیکھیں ابھی تو یہ نا کہ جیسے آپ کو بھیجا, آپ تو اللہ تعالیٰ نے محفوظ رکھا ہوا ہے, تو آپ کو بھیجنے کے اندر کوئی مذاق اڑانے کا پہلو نہیں ہے, لیکن کسی مریض کو بھیجنا اس کو ایزا دینے والی بات ہو جائے گی. تو وہاں پر جو صورتحال ہے وہ مختلف ہو جائے گی. تو اس طرح کے جو جملے ہوتے ہیں نا اس کے سیاق و سباق, اس کا پس منظر, پیش منظر, یہ سامنے رکھ کے بات کی جاتی ہے.
ٹھیک ہے.
لیکن ایک وہ رویے کہ جو واقعتا نہایت ہی غلط ہیں, تو وہ بھارت غلط ہیں. جیسے ابھی آگے جا کے انشاءاللہ ذکر بھی کریں گے کہ جیسے جیسے دن آتے ہیں لوگ بس اس کے اندر اپنا مال کمانے کا اور مفاد اٹھانے والا رویہ جو ہے نا وہی اختیار کرتے ہیں. عید کے دن آتے ہیں تو چیزیں مہنگی اور گاڑیوں کا کرایہ بڑھا دیا جاتا ہے, اور یہ آج کل جن دنوں میں دوائی کی ضرورت پڑے دوائی مہنگی ہو جاتی ہے, آج کل ماسک کی ضرورت ہے لوگوں کو تو ماسک مہنگے ہو گئے اور اس کی جو ہے نا وہ اس کو اسٹور کر لیا, اسٹاک کر لیا. یہ رویے جو نا یہ غلط ہیں, یہ ناپسندیدہ ہیں.
اور سر وہ جو پیاز تھا, پیاز شملہ مرچ کوئی لہسن کا مشورہ دے رہا ہے, اس پر کیا کہیں گے؟ دیکھیں شملہ مرچ ابال کے کھائیں تو اس سے بھی فرق پڑتا ہے.
یہ ٹوٹکا ہی ہو سکتا ہے کوئی, اگر واقعتاً اس کی کوئی بنیاد ہے تو ٹھیک ہے, ٹوٹکے تو ہوتے ہیں اس طریقے سے.
یہ ہم کو بھیجنے کا کیا فائدہ, یہ ان
کو بھیجا تھا
نہیں, ان سائنسدانوں کو بھیج دینا جو بےچارے اب تک وہ بےچارے بھی کیا وہ ڈھونڈ ہی رہے ہیں کہ اب تک اس کا کوئی وہ اینٹی ڈاٹس ابھی تک اس کا وائرس کا برآمد.
ان کو نہ بھیجنے کا میں نے ان کو وجہ بتائی ہے, دنیا کو ہمارے ٹیلنٹ کا نہیں پتا. تو اس لیے ہمارے یہاں ہر بندہ سینئر ہوتا ہے اور ہر بندہ سائنٹسٹ اور ڈاکٹر ہوتا ہے. تو
مفتی صاحب نے بھی بہت ایک مفید ترین ایک پہلو کی طرف توجہ جو دلائی ہے کہ جب پریشانی آتی ہے تو لوگ پریشانی کو مل جل کر حل کرنے کے بجائے اپنے دنیاوی مفادات کی طرف وہ بڑھ جاتے ہیں. آپ کو یاد ہوگا کچھ عرصے پہلے وہ اموات کا سلسلہ شروع ہوا تھا وہ ہیٹ اسٹروک کی وجہ سے.
جی.
اور ان دنوں قبریں مہنگی ہو گئی. باقاعدہ ہم اس پر ہم نے پروگرام کیا لائف. لوگوں نے مطلب گورکھن حضرات نے قبریں مہنگی کر دی اور ایک عام آدمی کو انتقال مطلب ایک تو ویسے اس کو بیماری کے بعد وہ انتقال ہوتا تھا اچانک تو وہ ڈیتھ نہیں ہوتی تھی. اس کے بعد ڈھونڈو تو اس کو زمین نہیں ملتی تھی کیونکہ زمین مہنگی ہو گئی بہت مہنگی ہزاروں روپے کی لاکھوں روپے کی زمین ہو گئی تھی. اس پر بھی ہم نے پروگرام کیا تھا اور باقاعدہ اس پر ٹک ٹاک اخبارات وغیرہ میں بھی کافی شور مچا تھا. تو لوگوں کی پریشانیوں کو کم کرنے کے بجائے اپنے مفادات کو حاصل کرنا اور ان کی پریشانی میں اضافہ کرنا یہ بھی ایک قابل تشویش چیز تو ہے.
آج یہ سلسلے کا موضوع کرونا وائرس ہی کیوں رکھا ہے آپ نے؟
اصل میں مفتی صاحب نے ایک ابتدا جیسے ابھی آپ کے ساتھ کیا ہے کہ ایک تو یہ کہ خوف خدا کا پہلو غالب ہی ہونا چاہیے. دوسرا سچی بات یہ ہے کہ گھبراہٹ اتنی ہے جتنی مجھے لگتا ہے کہ ہونی نہیں چاہیے. جتنی گھبراہٹ پھیل چکی ہے اور تو ہم چاہ رہے تھے کہ یہاں بیٹھ کر ہم کچھ اسلامی بھائیوں کی دیکھنے سننے والوں کی پریشانیوں میں کچھ کمی لانے میں کامیاب ہو جائیں کہ اللہ تعالیٰ پر بھروسہ کرنا یہ ایک مسلمان کی امتیازی شان ہے. کہ اسے اپنے رب پر بھروسہ ہونا چاہیے, اس کے اپنے رب پر اعتماد ہونا چاہیے. کوئی مرض لا علاج نہیں ہوتا. میں اس بات کو مانتا ہوں کہ ہزاروں مریض اس وقت کرونا وائرس کا شکار ہو چکے اور ان کی ہلاکتیں بھی ہو چکی ہیں, لیکن ہم ان ہزاروں مریضوں کو تو جانتے ہیں کہ جو کرونا وائرس کی وجہ سے ہلاک ہو گئے, لیکن ہم ان کے بارے میں کوئی بات نہیں کرتے جن کو کرونا وائرس آیا اور وہ ریکور ہو کر اس وقت اپنی عام زندگی گزار رہے ہیں, نارمل لائف کی طرف آ گئے. ارے آپ لوگوں کو بخار بھی آتا ہے, یعنی کئی ایسے مریض ہیں کہ جو ہسپتالوں میں دم توڑ دیتے بخار کی وجہ سے, ان کو بخار آ چڑھتا ہے بخار اترتا ہی نہیں ہے. تو ایسے کئی مریض ہوتے ہیں جو مختلف امراض کی وجہ سے اپنے ہسپتالوں میں دم توڑ رہے ہوتے ہیں اور بڑی تعداد میں توڑ رہے ہوتے ہیں. تو ٹھیک ہے, یہ گھبراہٹ چلی, ایک وبا کی طرح ایک چیز چلی اور ایک فطری تقاضا ضرور ہے کہ اس کے ساتھ ایک احتیاطیں اور ایک گھبراہٹ اور دنیا بھر میں وہ جو پریونشن ٹائپ کی چیزیں جو چل رہی ہیں میں اس کو ڈینائی نہیں کر رہا, لیکن ایک مسلمان کو اپنے رب پر بھروسہ ہونا چاہیے. اور میں تو دیکھتا ہوں کہ جتنی اس کی احتیاطیں بیان ہوئی ہیں, جتنی احتیاطیں بیان ہو رہی ہیں, ان تمام تر احتیاطوں میں وہ باتیں بڑی نمایاں ہیں جس کا درس ہمارا دین ہمارا اسلام ہمیں پہلے سے ہی دے رہا ہے.
ٹھیک,
لوگ صفائیوں کی طرف جا رہے ہیں, ستھرائی کی طرف جا رہے ہیں, پاکیزگی کی طرف جا رہے ہیں. ایک احتیاطیں بیان کی جا رہی ہیں کہ بھائی یہ کرنے سے ہو سکتا ہے کہ آپ کے اندر کوئی اس کا ایک احتیاطی پہلو میں جو باتیں بیان کی. تو جتنی بھی احتیاطی پہلو میں باتیں بیان کی جا رہی ہیں ان میں کئی باتیں ایسی ہیں جن کا درس ہمارا دین ہمارا اسلام ہمیں صدیوں سے دے ہی رہا ہے.
جی.
اور اس کو ایک نئے سرے سے بیان کیا جا رہا ہے. تو مفتی صاحب کو میں خاص ہم نے انوائٹ کیا کہ آج آپ ہمارے پروگرام میں آئیں, اور چونکہ اس کی وجہ سے کافی لوگ گھبراہٹ اور پینک کا شکار ہے, پریشان ہیں, تو بیٹھ کر کوئی اس پر ہم ایک تسلی بھی دیتے ہیں اور بات بھی کرتے ہیں کہ یہ کیا.
ٹھیک,
تو نارملی بیسیکلی جو ہمارا جو تھیم ہے اس آج کے اس عنوان کی, ویسے ہمارا پروگرام کا نام مسائل کا حل ہی ہے.
جی.
اور اس وقت ایک انٹرنیشنل مسئلہ ہی بنا ہوا ہے.
صحیح.
ایک طرح سے تو آپ دیکھیں نا کہ اس قدر یہ گھبراہٹ ہے کہ لوگ مطلب یہ کہ ایک ابھی ٹاپک ہی یہ بنا ہوا ہے.
ہاں.
عام لوگ بیٹھو تو ٹاپک ہی یہ بنا ہوا ہے. تو اس لیے میں یہ چاہ رہا تھا کہ لوگ دیکھنے سننے والوں کو ایک تسلی
انشاءاللہ
بھی دی جائے کہ اللہ نہ کرے کسی دیکھنے سننے والے کو یا اس کے رشتے دار کو اس کے عزیز کو اگر کرونا وائرس ہو گیا ہے تو وہ اس کو مطلب کہ ایسا نہ ہو کہ وہ اس کو ایسا بے یار و مددگار چھوڑ دیں کہ بیچارے کا علاج ہی کرانے والا کوئی نہ ہو. تو اس کو تسلی تو دینے کی جانا چاہیے. کیا آپ کیا کہتے ہیں ڈاکٹر صاحب؟
مفتی صاحب نے بھی عرض کیا تھا نا شروع میں, وہ اسٹیٹسٹکس کے اوپر ابھی تھوڑا ڈسکشن کر لیتے ہیں. اسٹیٹسٹکس کا مطلب یہ ہے کہ جو ڈیٹا آیا ہوا ہے اس کے اوپر یہ معلومات لینا بہت آسان ہے. جیسے 29 فروری 2020 تک 85,721 केस अब तक रिपोर्ट हुए हैं और उसमें से 39,000 का ऑलमोस्ट कम 40,000 रिकवर्ड हो चुके हैं। फिर उसमें 42,000 जो केसेस हैं वो माइल्ड हैं, मतलब तो सिवियर नहीं है, और शर्मवाद जो है 2,900 है। तो इसको किसी भी बीमारी को हम इसमें जब लेते हैं कि इतनी नंबर ऑफ पॉपुलेशन जब अफेक्ट हुई है, ये कोरोना वायरस से 80,000 लोग अफेक्ट हुए, 40,000 रिकवर हो गए और माइल्ड केसेस हुए हैं जिनको जो सिम्टम आ रहे हैं वो ऑलमोस्ट वो भी ऑलमोस्ट आधे हैं, 30,000 के करीब, सिर्फ 2,000 के करीब जो अमवात हुई है। अब अमवात की भी डिटेल स्टडी जो की गई है ना, तो उसमें एज फैक्टर बड़ा इम्पोर्टेंट है। जिनकी अमवात हुई है उनकी एज अमूमी तौर पे 40-50 से प्लस है, वो 80 की जो एज है वो ज्यादा एज है, प्लस एज फैक्टर और उसके साथ कोमोर्बिड कंडीशन, यानी जिनको अगर ये इन्फेक्शन हुआ है तो उसके साथ उनको डायबिटिक भी थी, ब्लड प्रेशर भी था, सांस का कोई मसला था, दमे का भी मसला था, यानी कोमोर्बिड कंडीशन थी, उसमें इनको ये मुतासर हुआ इन्फेक्शन से, एज भी ज्यादा थी। तो शरमवाद जो बनी वो 2000, तो इसका फिटेलिटी रेट जो यहाँ पे एस्टिमेट किया गया वो है 2%, यानी जनरल पॉपुलेशन इफेक्ट होती है तो 2% लोग हैं जो रिस्क पे जाएंगे अमवाद की एक, और लेकिन वो भी रिस्क पे वो एज के हिसाब से, जैसे उनकी एज ज्यादा है और उनके साथ कोमॉर्बिड कंडीशन है। अब वो पेशेंट जिनको अस्थमा वगैरह है इनके लिए बड़ा रिस्क है। अभी जैसे मुफ्ती साहब ने बयान फरमाया था मास्क के हवाले से, जो गाइडलाइन जो दी हुई है ना WHO की, उसमें मास्क पहनना रिकमेंडेड नहीं है, और जो मास्क रिकमेंडेड है वो सीरीज अलग है, वो N95 मास्क कहलाता है। उसकी भी अपनी लाइफ होती है कि 24 घंटे तक उसको पहनना है, या उसका अपना एक क्राइटेरिया होता है। वो मास्क रिकमेंडेड होता है उन लोगों के लिए जो डिजीज पेशेंट, यानी जिसको कोई बीमारी है उसको आप हैंडल कर रहे हैं, जैसे डॉक्टर्स हैं, मेडिकल प्रोफेशनल हैं या घर वाले हैं, उनके लिए ये पहनना जरूरी है। आम आवाम के लिए मास्क का पहनना जरूरी नहीं है। अभी मास्क का इतना हाइप है तो वहां पे जो गाइडलाइन दी हुई है उसमें दोबारा भी मेंशन किया हुआ है कि मास्क, एक तो आपका वायरस का जो साइज है वो वायरस से आपको प्रोटेक्शन नहीं देता, जो ऑर्डिनरी सर्जिकल मास्क है वो इतनी प्रोटेक्शन नहीं दे पा रहा होता, सिर्फ वो होता है वो जो आपकी जो ड्रॉपलेट डस्ट पार्टिकल वगैरह वो रोक देता है। तो मास्क पहनना जरूरी नहीं एक, और फिर उसके बाद जो जो मास्क पहनना है तो उन लोगों को पहनना जैसे हेल्थ प्रोफेशनल, डॉक्टर्स और जो मुतासर हैं। अब तक केस जो रिपोर्ट हुए हैं तो 4 या 5 केस रिपोर्ट हुए हैं, तो समझ ले 4 से 5 लोगों को जो जो मुतासर हुए उनके घर वालों को उन मास्कों की जरूरत है, और इस सूरत के अंदर मास्क के रेट 2,200।
तो ये वैसे जो पहने ये जस्ट इंजॉयमेंट ही है, ये कि जो
देखिए ये अभी भाई साहब जो बयान फरमा रहे थे ना इसमें भी ये भी मेंशन है,
पैनिक बहुत कर गया,
पैनिक ये मेंशन किया हुआ
है। मतलब आपने अभी तक मास्क पहना होगा?
नहीं,
मैंने भी नहीं पहना मास्क। मेरा ख्याल है यहाँ हम सब यहाँ मतलब के बाहर से आ रहे होते, हमने भी तो मास्क पहना नहीं है।
अभी जो इसमें जो आज मेरी नियत थी हुई थी, देखा सब ये स्टेटिस्टिक 80,061 कंट्रीज में मुतासर हुए, उसमें से 2,900 अमवात हुई है, तो फिटेलिटी रेट यानी 2%, वो भी 80+60-50 की एज, डायबिटिक, हाइपरटेंशन या सीने का मर्ज मौजूद है। यंग पेशेंट नहीं मुतासर हो रहे ज्यादातर, अगर वो हो भी रहे तो वो रिकवर होकर अपने नॉर्मल लाइफ में जा रहे हैं। और इस वायरस का जो इंक्यूबेशन पीरियड कहलाता है, यानी जब वायरस ने अफेक्ट कर दिया आपको तो उसको दौरानिया किसी कहीं आ रहा है 5 से 6 दिन, कहीं मैक्सिमम जो है ना 14 डेज की सफरिंग होगी। और इसकी जो अलामतें हैं वो ये है, बुखार आएगा, खांसी होगी और ड्राई कफ होगी। इसके अंदर जो आप जो इस जब ये अलामतें जाहिर हों, लेकिन अब इसमें डिफ्रेंशिएट करना बड़ा मुश्किल है कि नॉर्मल नज़ले में भी ये अलामतें आती हैं, तो इसमें रिकमेंडेड ये होता है कि जो स्पेशलिस्ट डॉक्टर होता है ना, जो GP होता है, फिर स्पेशलिस्ट डॉक्टर होता है, फिर चेस्ट स्पेशलिस्ट होता है, ये अगर सही तरीके से देखेंगे तो ये इजीली रूल आउट कर लेंगे ये नॉर्मल इन्फ्लुएंजा का इन्फेक्शन है या ये कोई और चीज है। तो इसकी अलामतें ये मिक्स मैच हो रही हैं, इस वजह से ज्यादा कंफ्यूजन भी बहुत ज्यादा है। किसी को हल्का सा खांसी या बुखार भी हो रहा है तो वो उसको मिसकंसेप्शन में जा रहा है। एक और चीज इसमें समझने की ये थी कि अब हर मरीज पे हम वो दें करें कि ये मुतासर है या ये माहौल मुतासर है, अगर मरीज को देखना है तो उसकी ट्रैवल हिस्ट्री देखनी होगी, क्या वो किसी ऐसे इलाके से ट्रैवल कर रहा है जहाँ पे वो ये मर्ज मौजूद है। अगर उसकी ट्रैवल हिस्ट्री नहीं है 14 दिन 15 दिन तो ऑब्वियसली वो सेफ है। ट्रैवल हिस्ट्री भी नहीं है, नॉर्मली हेल्दी भी है, और अगर बुखार वगैरह हो रहा है तो कंसिडर ये कि ये खांसी नज़ला बुखार सीजनल ही है। अभी जैसे गर्मी आएंगी तो गर्मियों के अंदर डेंगू का स्टेटस इतना हाई होगा जो इससे ज़्यादा होगा, हीट स्ट्रोक का उससे ज़्यादा होगा, हेपेटाइटिस ए का भी स्टेटस उससे ज़्यादा हो जाएंगे।
फिर मैं इस बात पर गौर कर रहा था, पिछले दिनों किसी से बातचीत हुई थी, मैं तो अल्लाह की कुदरत पर एक जैसे बंदा गौर करता है कि एक वबा चली और धड़ाधड़ लोग इफेक्टेड होने लगे। अल्लाह ताला जब चाहे अपने बंदों को खत्म फरमा दे, जब चाहे उन्हें जिंदगियां दे दे, मतलब तो इंसान की एक जगह पर देखा जाए तो कितनी बेबसी और लाचारी और मोहताजी जाहिर होती है कि वहां पर उसको उसको यकीन हो जाता है कि भाई एक ही जात है जिससे मुझे इससे बचाना है। क्योंकि डॉक्टर को भी परेशानी हो जाती है कि है क्या, डॉक्टर भी मरीज को हाथ नहीं लगा रहा था, उसको अपनी परेशानी लग जाती है कि इसको देखने जाऊंगा तो मुझे कौन देखेगा, तो ये चीजें भी घबराहट चढ़ जाती है। अलबत्ता डॉक्टर सलमान ने जो एक फैक्ट्स एंड फिगर हमारे सामने रखे हैं, एक मेडिकली पॉइंट ऑफ व्यू पर इन्होंने एक कॉम्प्रिहेंसिव डिस्कशन की है, और हमारा जो बेसिक पर्पज है आज के इस प्रोग्राम का वो भी यही है कि एक तो ये कि ये इलाज मर्ज होता ही नहीं है, जो बीमारी उसके इलाज को अल्लाह ताला ने उतारा जरूर है, जबकि वो इलाज डॉक्टरों तक पहुंच जाए और वो मरीज तक भी पहुंच जाए।
सही।
लेकिन ये कि जो चीजें बयान हुई हैं इसे भी देखें, वन वे ट्रैफिक ना चलने दें कि जनाब ये आ गया और ये बस अब गए हम लोग, नहीं, अल्लाह की जात पर भरोसा करें, वो बचाने वाली जात है, एहतियात जरूर करें लेकिन अपने आप को इस खौफ और टेंशन, क्योंकि जो वैसे ही आधा बीमार होगा,
एंग्जाइटी पैनिक स्ट्रेस इस वक्त बहुत ज्यादा हैगा, बिलखसूस वालदेन में बच्चों के हवाले से और बड़ों के हवाले से, जो काम पे बाहर जा रहे हैं, मार्केटों में जा रहे हैं, काम पे जाने से लोग घबरा रहे हैं, रुक रहे हैं, तो गाइडलाइन भी यही दी हुई है जो ऐसा के ये जो एंग्जाइटी पैनिक ये ज्यादा डिस्क्लोज ना फैला ही ना जाए, क्योंकि ये इतने स्टैटिस्टिक्स इतना नहीं बोल रहे जब, तो फिर ये तो वो बोलने की जरूरत ही नहीं है। अब इतनी है, अब जैसे हीट स्ट्रोक आएगा उसका तो स्टैटिस्टिक यानी डेथ रेट इससे भी ज्यादा मुमकिन है अगर हो जाए जब गर्मी बढ़ जाती है।
टाइफाइड का सर में इफेक्टेड नहीं होते, इसमें थोड़ा सा ये भी डॉक्टर साहब हुआ है कि मुल्क बहुत मुफ्ती साहब इफेक्टेड हुए हैं और एक हर तरफ से जैसे कि इंटरनेशनल कंपेनिंग चली है कि ये आ गया, एक हद जैसे हीट स्ट्रोक वगैरह था ना हमारे मुल्क के अंदर, मतलब पाकिस्तान में ये ज्यादातर इसकी बातें चली थी, कोई एक आध और
इफेक्टेड, इसी तरह ये वर्ल्ड वाइड फैले थे, जैसे स्वाइन फ्लू भी फैला था, बर्ड फ्लू भी इस तरह के फैले थे, बहुत सारे इन्फेक्शन ऐसे फैले हैं, लेकिन वो उनका एक ड्यूरेशन होता है, उसके बाद ये ऑटोमेटिकली कंट्रोल हो जाता है। अभी जैसे 80,000 जैसे आप बोले ना कि कोई मर्ज ला इलाज नहीं है, तो 14 दिन का लेट सपोज का इंक्यूबेशन पीरियड दिया हुआ है, तो अल्लाह ताला का जो कुव्वत है मुदाफियत निजाम इम्यूनिटी सिस्टम जो है 14 दिन में जरासीम को खुद ही तो रिकवर कर देता है, और फिर उसके अंदर इम्यूनिटी ऐसी डिवेलप हो जाती है कि जब ये दोबारा एक्सपोजर हो जरासीम का तो पता भी नहीं चल रहा होता। तो रीजन वाई जवानी के अंदर बच्चों के अंदर ज्यादा इन्फ्लुएंजा यानी नजला खांसी बहुत ज्यादा होता है, जैसे जैसे एज बढ़ती है उसके एपिसोड कम हो जाते हैं, क्यों, कुव्वत मुदाफियत बढ़ जाती है, उनका एक्सपोजर हो जाता है, फिर कुव्वत मुदाफियत में उन वायरस उन जरासीम को पहचानने की आदत होती है, पहचान जाते हैं फौरन कि ये आए हैं, तो इनको फौरन ही पकड़ लिया जाता है जिस्म के अंदर, तो कुव्वत मुदाफियत। अब ये भी तो 14 दिन में पेशेंट रिकवर होके हील हो रहे हैं ना,
ठीक, और
जिनकी शराब हुआ था उनकी को मॉर्बिड है,
सही, अल्लाह रहमत,
तादाद ना आ नहीं रही जो दूसरी वाली है ना सही होने वालों की। होता ये है कि खबर ये तो रोजाना ही मौसूल हो रही होती है कि भाई इतने मरीज मजीद मरीज बन गए और इतने मर गए,
जी
भाई वो जो हुए मरीज हुए थे और वो सही हो गए उनकी तादाद नहीं आ रही होती।
सब एक जगह आ रही है 40,000 और माइल्ड केस का मतलब ये होता है हल्का फुल्का बुखार है या थोड़ा चेस्ट इन्फेक्शन है, एहतियाती तौर पर उनको आईसीयू
में। पाकिस्तान में भी जो केसेस आए ना इनके अंदर भी वो माइल्ड वाले केसेस ही आ रहे हैं, यहाँ पर भी जिसको कहते हैं ना कि इसकी हालत खतरे में है और ये जाने वाला, ऐसा नहीं है। फिर दूसरा ये कि लोग अक्सरियत जो है ना वो एक हदीस मुबारक भी है कि ये जो वहम और ये जो नहुसत वगैरह का जो एक तसव्वुर होता है ना, तो फरमाया कि ये कभी बनी आदम से निकलेगा नहीं।
ओह,
तो ये तवहुमात जो है ना ये बहुत बंदे को जो है ना जिसको कहते हैं ना कि चींटी को भी हाथी बना के पेश कर देता है और उसको भी लगता है उफ अल्लाह यानी होता क्या कि जिस शय को आप जितना करीब से देखेंगे वो उतनी बड़ी हो जाती है, जिस शय को जितना दूर से देखेंगे उतनी छोटी हो जाती है। हम सूरज को देखते हैं तो एक रोटी के बराबर होता है क्योंकि हम दूर से देखते हैं, और एक जना वो इतनी सी चीज को अगर यहाँ रख के देखेंगे तो आपको इतनी बड़ी नजर आ जाएगी। तो फर्क ये होता है कि किसी चीज को देखने का आपका जो है ना, जो आपका ये फिजिकल या आपका मेंटल लेवल जो है ना, या डिस्टेंस है वो क्या है। जो लोग बीमारी को ये देखते ना, बस जी आई घड़ी है, दरवाजे पे है, रात को नॉक करेगी 9 बजे, तो उनके लिए तो बस ये होता है कि लो भाई बस कलमा तैयबा पढ़ लो और उसके बाद बाकी भी इंतजाम सारे कर ले और सारा कुछ कर करा के बैठ जाए। जो कहते हैं आनी है तो आनी है, नहीं आनी है तो नहीं आनी है, किसने नहीं मरना दुनिया में, सब नहीं मरना है। तो भाई जब अगर आया आया वक्त है तो आ जाएगा, नहीं आया तो बच जाएंगे।
सही।
और बाकी ये है कि अभी कितनी है पाकिस्तान की आबादी है 20 करोड़, बंदे बीमार कितने हुए हैं, चार बंदे बीमार हुए हैं 20 करोड़ में से, और वो चार भी खतरे में नहीं है और उनमें भी कोई फौत नहीं हुआ और अल्लाह ताला उनको भी शिफा अता फरमाए। तो बात ये है कि 20 करोड़ बंदा परेशान है चार की वजह से। खुदा ना खास्ता, खुदा ना खास्ता अगर ये फैल भी जाए ना, तो ऐसा थोड़ी है कि करोड़ बंदा मर जाएगा। ना तो हमारा मुल्क ही बिल्कुल इतना ही क्या गुजरा है कि जनाब यहाँ इतनी तबाही मच जाएगी, ना ही ये है कि लोग इतने बिल्कुल ही जो ना वो हो चुके हैं, उनकी इम्यूनिटी सिस्टम इतना खत्म हो चुका है कि भाई अब बस वो बेचारे कुछ भी नहीं कर सकते, ऐसा नहीं है। तो थोड़ा सा सर्टन लेवल तक हो सकता है कि ऊपर जाए, लेकिन उसकी वजह से जो दूसरी बीमारियां पैदा हो रही है ना,
तो ये बहुत है,
वो कुछ और हैं। अब वो क्या है कि जैसे होता क्या है, कहा यह जाता है कि जिसके घर के अंदर जैसे बहुत करीबी अजीज फौत हो जाए ना, तो जो बहुत उससे अटैच होता है ना, उसको हार्ट अटैक होने का खदशा उतना बढ़ जाता है।
सही
है, ठीक है ना, क्योंकि उसका सदमा उसका गम जो है वो बहुत सारी चीजों को मुतासिर करता है। मसला ये है कि हमारे यहाँ ये जो एंग्जाइटी का प्रॉब्लम है, स्ट्रेस का है, डिप्रेशन का है, ये वो मर्ज है जिसमें पाकिस्तान में करोड़ों लोग मुबतला है। स्ट्रेस और एंजाइटी के अंदर एटलीस्ट करोड़ों लोग मुबतला हैं, ठीक है। डिप्रेशन एक ऊंचा लेवल हो जाता है, वो नहीं होगा। अब क्या है कि ये जो सूरत हाल चल रही है, इस सूरत हाल के अंदर जो पहले स्ट्रेस के बेचारे मरीज हैं, उनका तो स्ट्रेस उठ के एंजाइटी तक पहुंच जाएगा, एंजाइटी वाले जाके डिप्रेशन तक पहुंच जाएंगे, डिप्रेशन वाले दवाई तक पहुंच जाएंगे। अच्छा, ये तो महीना दो महीने अपना पीरियड मुकम्मल करके चला जाएगा, लेकिन जो इसके इफेक्ट लोगों के माइंड के ऊपर होंगे और उस माइंड की वजह से जो उनका उनका पूरा बदन डिस्टर्ब होगा ना, वो बड़े लंबे अरसे के लिए हो जाएगा। क्योंकि स्ट्रेस की वजह से, स्ट्रेस एंजाइटी और डिप्रेशन की वजह से किसी का मेदा डिस्टर्ब हो जाता है, किसी का हार्ट डिस्टर्ब हो जाता है, किसी ब्लड प्रेशर की तरफ निकल जाता है, किसी का कुछ शुगर का पॉइंट जो है ना वो हिट हो जाता है। तो अब क्या है कि ये जो चीजें रह जाएंगी ना, ये मुस्तकिल ही रह जाएंगी। ये वही है, जिन तो निकल गया लेकिन असरात छोड़ गया।
ऐसा भी साहब जो बयान फरमा रहे हैं ना, अभी ये WHO की गाइडलाइन के बाद ये लिस्ट होते हैं ना, उनकी ओपिनियन है ये, भाई साहब अभी बयान फरमा रहे हैं। इसकी वजह से एंग्जाइटी, फेयर और स्टिग्मा, ये मुफ्ती साहब वो बता रहे हैं, जो एक्सपर्ट की गाइडलाइन पे वहाँ मेंशन है।
WHO वाले तो अपने कॉमन सेंस की बात है,
गाइडलाइन तो
हमारे दिमाग में आ जाती है तो डॉक्टरों के दिमाग में तो डेफिनेटली आएंगे।
नहीं तो ये बता रहे हैं ना, तो गाइडलाइन अच्छी दी हुई, उधर भी अच्छी है, यहाँ पे भी अच्छी है।
माशाल्लाह। यहाँ सवाल है कि ये क्या ये अजाब इलाही है या नहीं है, ये भी एक बहस चल निकली है। कोई कह रहे हैं ये अजाब इलाही है, कोई कह रहा है भाई अजाब इलाही नहीं है, क्या फरमाते हैं?
देखिये, दो चीजें हैं। एक तो ये है, एक अजाब इलाही वो होता है कि जो किसी कौम की बदअमालियों की वजह से उन पे उतारा जाता है, ठीक है। जैसे साबिका जमानों के अंदर बहुत सी कौमें हलाक हुई, कौम नूह जो है वो सैलाब के अंदर गर्क हुई, कौम समूद जो है वो हलाक हुई, कौम जो है वो सालेह वो हलाक हुई, कौम शोएब हलाक हुई, कौम लूत बर्बाद हुई। और वहां पर कुरान के अंदर वाज तौर पर मौजूद है कि ये मुख्तलिफ गुनाहों की पादाश के अंदर इसका शिकार हुए। दूसरा, तो अब ये जो इस तरह का जो अजाब होता है ना, इसका पता तो चलता है कुरान और हदीस से, कि कुरान ने सराहत फरमा दी कि अल्लाह ताला ने उनके गुनाहों की वजह से उनको हलाक कर दिया। फअहलकनाहुम बिज़ुनूबिहिम, कुरान के अल्फाज आके कि हमने उन्हें उनके गुनाहों की वजह से हलाक कर दिया, या फरमाया कि हमने उन पर ये अजाब उतारा बिमा कानू यफसुकून, क्योंकि वो नाफरमानियां बहुत करते थे। तो जहां पर कुरान की नस मौजूद है یا حدیث مبارک میں فرما دیا کہ بھی سابقہ قوموں کے اندر ایک قوم اس طرح عذاب کا شکار ہوئی, تو وہاں پر تو متعین ہے, وہاں پر ہمارا ایمان ہے. اب اس سے ہٹ کر اگر کسی جگہ کچھ ایسا ہوتا ہے تو اس کے بارے میں احادیث کے اندر یہ تو موجود ہے کہ قرب قیامت میں بہت سی عذاب کی صورتیں ہوں گی. فرمایا کہ میری امت کے اندر خصف ہوگا, یعنی لوگ زمین میں دھس جائیں گے. میری امت میں مسخ ہوگا کہ چہرے بگڑ جائیں گے. اچھا اسی طرح زلزلوں کا تذکرہ بھی ہے. اچھا اسی طرح خود قرآن پاک کی آیت مبارکہ بھی ہے, اس کی ایک حدیث مبارک میں اندر شرح بھی ہے کہ لوگ ایک دوسرے کو جو ہے نا وہ قتل و غارت گری کر کے جو ہے نا وہ ہلاک ہوں گے. تو یہ تذکرے احادیث کے اندر موجود ہیں. اب رہی یہ بات کہ بطور خاص کسی متعین انسیڈنٹ کے بارے میں یہ کہنا کہ یہ جو واقعہ ہوا ہے یہ عذاب الہی ہے یا نہیں, تو اس کے بارے میں ہم نہیں کہہ سکتے کہ یہ اللہ کا عذاب ہی ہے. یہ بھی نہیں کہہ سکتے کہ نہیں ہے,
صحیح,
لیکن یہ بھی نہیں کہہ سکتے کہ ہے. لیکن اس سے ہٹ کر جدا گانا ایک بات یہ ہے کہ قرآن پاک کی آیات مبارکہ یہ موجود ہے کہ لوگوں کو مصیبتیں ان کے برے اعمال کی وجہ سے پہنچتی. یہ قرآن پاک کی آیت ہے, فرمایا وما اصابکم من مصیبت فبما کسبت ایدیکم, تمہیں جو مصیبت پہنچتی ہے وہ تمہارے ہاتھوں کی کمائیوں کی وجہ سے, تمہارے اعمال کی وجہ سے ہے. یا فرمایا ظہر الفساد فی البر والبحر, لوگوں میں بحر و بر کے اندر فساد برپا ہو گیا, اور آگے بھی وہی بما کسبت ایدی الناس, لوگوں کے خشکی اور تری میں فساد برپا ہو گیا, ظاہر ہو گیا لوگوں کے اعمال کی وجہ سے. تو لہٰذا کہیں نہ کہیں یہ چیز ریلیٹ ضرور ہوتی ہے. اب یہ اس اعتبار سے ہو کہ لوگوں کی غلطیاں قصدی ہیں, گناہ والی ہیں کہ جن کی وجہ سے ہوا, اور یہ بھی پوسیبل ہے کہ بصورت گناہ تو نہیں ہے لیکن حرکتیں لوگوں کی وہ ہیں کہ جس کی وجہ سے یہ اس کے اوپر مصیبت آ گئی. جیسے مثال کے طور پہ بعض روایات کے اندر اس طرح کی چیزیں ہیں کہ اگر کوئی یہ کرے گا تو ایسے مرض میں مبتلا ہوگا کہ جس سے وہ صحیح نہیں ہوگا. اب جیسے وہ ہے کہ اگر کوئی کھڑے ہو کے شلوار پہنتا ہے, تہبند باندھتا ہے, تو ایسے مرض میں مبتلا ہونے کا اندیشہ جس کا علاج نہیں ہوگا اس کو, تو وہ کیا ہے؟ اب وہ یہی ہوگا کہ بھائی اگر کھڑے ہو کے پہنتا, اب ایک ٹانگ پھنسی ہوئی ہے اس کی, اس کے اندر واش روم کے اندر وہ پہن رہا تھا, دھڑام سے گرا, کونا کنارہ لگا, ایسی ہڈی پسری ٹوٹی, اب ساری زندگی بیڈ پہ لیٹا رہے گا, پوسیبل ہے یہ ہو جائے. تو یہ گناہ نہیں تھا کہ وہ کھڑا ہو کے, یعنی سنت یہ ہے کہ یہ تہبند شلوار جو ہے وہ بیٹھ کے پہنے جائیں, کھڑے ہو کے پہنتا ہے یہ گناہ نہیں ہے, لیکن وعید اس کے اوپر وہ موجود ہے. تو وہ وعید کیا ہے؟ وہ اس حرکت کا منطقی نتیجہ ہے. تو بہت سے اعمال ایسے ہو سکتے, کھانے سے اول آخر جو ہے وہ ہاتھ دھونا, اب اول آخر ہاتھ دھونا, ایک بندہ بالالتزام ہاتھ دھوتا ہی نہیں ہے, نہیں دھوتا, اب اپنے ان حرکتوں کی وجہ سے وہ بیماری میں جا پڑا کہ اب گندگی کھائی ہے اور معدہ ڈسٹرب ہوا اور وہ بیمار پڑ گیا, تو اس کو یہ نہیں کہیں گے کہ یہ کوئی عذاب الہی ہے یا اس کے گناہوں کا نتیجہ ہے. ہاں یہ کہیں گے اس کی حرکتوں کا نتیجہ ہے.
مثال ہے,
دونوں طرح ہی صورت ہو سکتا
ہے. برس کا وہ جو ہے کہ اگر رات کو کھانا کھانے کے بعد ہاتھ نہ دھوئے,
جی جی,
اور بغیر ہاتھ دھوئے اگر وہ سو جائے تو ہاتھوں میں برس ہو جانے کا اندیشہ انگلیوں میں.
یہ اچھا اس میں ایسے میں ایک چیز ذکر کروں, بعض اوقات کیا ہوتا ہے یہ ہمارے ویسے جو ہوتے ہیں نا آزاد خیال قوم, تو یہ اس طرح کی چیزوں کو بڑا وہ کرتے ہیں, یہ کیا عجیب کر دی ہے.
پریونشن بیٹر دین کیور, یہ نہیں کہ یہ زیادہ استعمال,
حالانکہ بیماری بھی نہیں, اس کے پیچھے اسباب اس طرح کے چل رہے ہوتے ہیں. جیسے میں آپ کو عرض کروں, میرے ساتھ ایک مرتبہ ہوا کہ الحمدللہ اللہ کا شکر ہے سنت کے مطابق کھانے سے پہلے ہاتھ دھونا ایک معمول ہے, لیکن ایک مرتبہ کہ میں بہت لیٹ نائٹ جو ہے نا میں نے کوئی کھانا کھایا اور نیند بہت ہے, میں ایسے ہی سو گیا, ہاتھ دھونا بھول گیا میں. اچھا رات کو نا مجھے کسی چیز نے کاٹا, میری انگلی پہ کاٹا, میں بھی اللہ خیر, اچھا میں اٹھ گیا, میں اس کے کاٹنے سے میں دیکھا مجھے نظر تو آ گیا کہ کچھ ہوا ہے, میں نے کہا پتہ نہیں کیا مچھر نے کاٹا کیا ہوا. اچھا تھوڑی دیر کے بعد پھر جو نا کسی چیز نے کاٹا نا, تو اب میں اٹھا, میں کہا بھائی یہ تو کام خراب لگ رہا ہے, لائٹ وائٹ چلائی, پتا جو وہ چھوٹا سا چوہا تھا وہ. تو اب وہ ہاتھ نہیں دھوئے تو جو چیز کھائی تھی وہ شاید اس کو بھی فیورٹ تھی,
اس میں لگ گئی ہوگی,
تو جیسے وہ چیز چوہوں کو پسند ہوتی ہے اور وہ اس طرح کی چیز ہے, تو اب اس کو وہ پسند تھی, تو وہ جناب آ گیا کہ بھائی میں ادھر سے میں بھی کچھ لے لیتا ہوں. تو یہ کیا ہے کہ اب اگر کسی جگہ ایسی روایت ملے کہ بھئی یہ عمل کریں گے تو اس سے کہیں ایسا نہ ہو کہ کوئی ایسا مرض, ایسی مصیبت, ایسی آزمائش آ جائے کہ پھر جس پر बाद में रो कि ये क्या हुआ मेरे साथ, तो ये नहीं होता कि वो गुनाह है, या ये नहीं होता कि उसका अपना कोई तबई असर है। उसका तबई असर नहीं है, उसका ओवरऑल कॉमन सेंस और एक दुनियावी मुशाहदे के एतबार से उसका यही असर होना था, तो लिहाजा हो सकता है कि ये उस असर के एतबार से बात की जा रही है।
तरीके और करीने बयान किए गए करना है,
बगैर मुंडेर वाली छत पे नहीं सोना चाहिए। तो इसका ये मतलब तो नहीं कि आसमान से कोई अजाब उतरेगा उसके ऊपर, इसका मतलब ये है कि भाई सोते के अंदर बंद बात को किसी को चलने की आदत होती है, नहीं या तो किसी दिन शुरू हो जाए, ठीक है। या ये है कि बाजू का नींद में उठा और उसको ये याद ही नहीं है कि मैं सोया कहां था। बाजू का गहरी नींद में ये भी होता है, आदमी उठने के बाद पहले सोचता मैं हूं घाम पर, तो अब सो के उठा और उसको पता नहीं मैं छत पे सोया हुआ हूँ। वो अपने मजे से अपना बेडरूम समझ के निकल गया साइड को, और आगे दीवार नहीं है, धड़ाम से नीचे गिरेगा। तो बगैर मुंडेर वाली जो है ना वो छत पे सोने का नतीजा। तो अहदीस के अंदर जिस भी चीज के बारे में ये फरमाया गया हो कि ये ना करे, इसे ये हो सकता है, तो उसको जरूरी नहीं होता कि उसको डायरेक्ट ही जोड़ के देखे हाँ भी जुड़ता या नहीं जुड़ता। हो सकता है कि वो डायरेक्टली या इनडायरेक्टली वो चीज वहां तक पहुंचाने वाली,
नाखून काटने के ताल्लुक से
नाखून बुध को ना काटे
जाए। वो जो बात मुझे याद आ रही है कि अगर कोई शख्स इमाम से पहले सज्दे में सर उठाता है
जी,
तो उसका चेहरा, वो जो रिवायत में आता है, फिर वो मुहदीस का एक वाकया था कि वो उसकी सनद ना सनद के ताल्लुक से ये वो, तो जो लोग इस तरह की अबहास में जाते हैं तो वो अगर इसकी गहराई में जाए ना कि कौन सी चीज का कहां कोई ऐसा वाकया भी पेश आया या नहीं आया, तो जो उलमा और मुफ्तियाने कराम ये जो हमारे बुजुर्ग मना फरमाते हैं हमें रोकते हैं, तो इसमें सदा हिकमत होती है हर बात। अब जैसे अभी बैठे थे तो मौजू चला है तो इतनी सारी बातें बयान हो गई हैं। लास्ट टाइम यूके का मेरा सफर था तो स्टूडेंट में मेरा बयान था, तो मैंने मौजू सोचा क्या बयान करूं, तो मैं प्रिवेंशन बेटर देन क्योर, क्योर पर भी मैंने सोचा करूंगा भाई, मुफ्ती साहब से ही रब्ता किया था, तो मुझे मुफ्ती साहब ने कई मिसालें दी थी। मैं बोलते एक चीज है, लगता यही कि इस्लाम और दीन ने इस मामले में रहनुमाई की है, और चंद चीजें जहन में भी आ गई थी कि ये आती होगी, लेकिन जाहिर है हम चूंकि आलिम ना मुफ्ती तो है नहीं, तो फिर मैंने उन चीजों को मुफ्ती साहब पर क्या मुफ्ती साहब ये इसमें आएगी, तो उसके साथ मुफ्ती साहब ने और मुझे आयात और रिवायात बयान फरमाई गई, ये भी इसके तहत आ जाता है। तो इस्लाम और दीन तो हमें इन तमाम चीजों से तहफ्फुज का पता देता ही है,
ठीक है।
तो अल्लाह करे कि ये बातें हमारी समझ में आ जाए।
आमीन।
और ये बात बहुत खूबसूरत मुफ्ती साहब ने अभी तवज्जो दिलाई है कि बहुत सारी बेहतियातियां हैं कि जिसकी वजह से अब जैसे हम ये ना
अपना, तो आपका एक बयान भी था ना इस पर, वो खुद करदारा इलाजे ने,
खुद करदारा इलाजे ने
वो खुद हरकत की और उसका नतीजा सामने आया, तो फिर उस पर मलामत अपने आप को ही करो।
ये मुफ्ती साहब बाकायदा ये पूरा टॉपिक है उसमें अहसन उलवियाल आदाब दुआ में
जी
बाकायदा ये पूरा मौजू है कि अपने हाथों के किए का कोई इलाज नहीं है, और उसकी बहुत कदर डिटेल है ये रिवायत, इसके अलावा और सारी बहुत सारी चीजें उसमें बयान की गई हैं, और इसका टॉपिक यही है खुद करदारा इलाज नहीं, अपने हाथों का किए का कोई इलाज
नहीं
है। डॉक्टर सलमान बहुत देर से कुछ कहना चाह रहे हैं।
नहीं, मैं मुफ्ती साहब जो बयान फरमाए थे ना खाने के बाद हाथ धोने, तो भाई साहब मुफ्ती साहब ये बहुत सारी बीमारियां हैं, एक है टाइफाइड, दूसरी हेपेटाइटिस ए, फिर तीसरी है डायरिया, ये सारी बीमारियां हैं जो इस्तिंजा के बाद हाथ ना धोना, खाने के बाद हाथ ना धोना, ये फैलती ही इन्हीं वजूहात की वजह से है। और टाइफाइड तो बहुत जब ज्यादा फैलता है तो उसका वजह ही ये बनती है कि ये आपने हाथ नहीं धोए हुए, तो उसकी वजह से जरासीम लगते हैं। तो ये मुफ्ती साहब ने जो बयान फरमाया,
मसला यही है कि जब मेडिकल बोलती है ना, अब जैसे आप डॉक्टर हैं, ये एक अजीब सा दिमाग है, आप बोलोगे ना तो आपकी बात का कुछ और असर लिया जाएगा, हजरत फरमाएगा उनकी बात का कुछ असर लिया जाएगा, मौलाना मुफ्ती साहब कह रहे हैं, ओहो डॉक्टर साहब ने कहा है, अरे भैया तो डॉक्टर साहब भी मुफ्ती साहब के पास ही आते हैं। तो जो इस्लाम और दीन और कुरान और हदीस और इस तरह बुजुर्गान दीन के अकबाल और इरशादात की रोशनी में जो बात बयान की जाती है, इसकी अहमियत ही कुछ और होती है।
सुभान अल्लाह,
अल्लाह ताला अमल की तौफीक अता फरमाए।
आमीन। मैं एक सवाल पूछना चाह रहा हूँ डॉक्टर, ये सैनिटाइजर के यूज का भी मशवरा आ रहा है कि सैनिटाइजर यूज किया जाए, इस पर क्या फरमाएंगे आप?
सैनिटाइजर आप यूज कर सकते हैं,
इसका बता भी दे होता क्या, अक्सर ये कोई पता भी नहीं होता इसका ना।
सैनिटाइजर एक बहुत नई चीज है।
सैनिटाइजर क्या
होता है? सैनिटाइजर एक बहुत नया आइटम है, इस वक्त इतना ज्यादा फेमस नहीं है हमारे यहाँ, तो
ये सब हमारे यहाँ नया, वैसे तो दुनिया में
हमारे इतना फेमस नहीं है सैनिटाइजर, क्योंकि ये एक लिक्विड ही है जो हाथों को साफ कर देता, और क्या है इसमें
जरासीम को ज्यादा मारने की सलाहियत,
बैक्टीरिया एंटी बैक्टीरियल
ये लिक्विड कहलाता है।
अगर ये एंटीबैक्टीरियल है तो फिर ये एंटीवायरस सुना होना जी, ये कोरोना तो वायरस वायरस में क्या ये असर करेगा?
इसका वायरस पे इसका यूं रोल है, जैसे ये जो आप ये वायरस है या कोई सा भी वायरस है, ये जैसे ये भी ग्रो करते हैं ना, इनके को भी ग्रो करने के लिए सरवाइव करने के लिए टेम्परेचर चाहिए।
सही,
ह्यूमिडिटी है 50%, टेम्परेचर आपका लो है यानी सर्द मौसम है, तो ये वायरस जल्दी ग्रो करते हैं। आप जैसे ह्यूमिडिटी कम हो गई, ड्राइनेस हो गई, टेम्परेचर थोड़ा बढ़ गया, तो ये वायरस ग्रो नहीं कर पाते आउटसाइड द एनवायरनमेंट।
अच्छा, अभी जैसे मौसम चेंज हो रहा है, अभी गर्मी आ रही है, तो इसमें ये खत्म होता जाएगा ये
डेफिनेटली।
जैसे पाकिस्तान में बहुत शदीद गर्मी आ जाती है, आगे भी वैसे भी पाकिस्तान में मौसम बहुत गर्म हो गया है,
30 डिग्री प्लस टेम्परेचर होगा, जो ये वायरस हवा में होंगे एक्सपोजर होगा, तो ये खुद ब खुद मरना शुरू हो जाएंगे।
तो हमारे यहाँ तो फिर खैर ही खैर है ना, अभी तो यदि हमारे यहाँ तो अल्हम्दुलिल्लाह मौसम जो है ऐसे ही चल रहा है।
रिसर्च चाहिए ये मौजूद है कि जैसे जैसे टेम्परेचर जाएगा मुमकिन है कि इसके इफेक्ट होना कम हो जाएंगे। और हाथ धोने का भी तरीकेकार जो है ना, वो 20 सेकंड से ज्यादा है, हाथ धोना साबुन से धोएं, सैनिटाइजर से धोएं, किसी चीज से भी धोएं, लेकिन 20 से 30 सेकंड तक इसको अच्छी तरह साफ रखें, फिंगर नेल्स हाथों के अंदर हर तरीके से।
अपने हाथ थोड़ी देर से पानी का तड़का लगा दें,
अभी यही सब सही बताएंगे इसके ऊपर।
अब वो काम पूरा ही करना चाहिए, वो रस्म नहीं अदा होनी चाहिए,
बिल्कुल हाथ डाला निकाल के ले गए, ना पानी को तसल्ली हुई, ना साबुन का कोई जी भरा, ना हाथों को कुछ फायदा हुआ, कुछ भी नहीं हुआ, बस ऐसे एक वो कहता है कि वो हाथ धोने की रस्म हुई और चल दिए। तौलिया भी मतलब मैं तो हमेशा कहता रहता हूँ, तौलिया भी बिल्कुल मतलब जरासीम से तर बतर हमारे तौलिया होते हैं कि तौलिये को मतलब हफ्ते हफ्ते भर तक तौलिया हटने का नाम नहीं लेता यार।
सही,
हालांकि ये तौलिया अगर मुबालगा ना हो तो आई थिंक ये तौलिया रोजाना
की बुनियाद पर अपना अलग होना चाहिए, हर एक का अपना अलग होना चाहिए,
हर एक अपना अलग
हो
चेंज, अगर एक भी तो बदल तो दो डॉक्टर साहब, मतलब एक तौलिया भी हफ्ता बार लगता है कि इसकी यहाँ लगने की जो उम्र है हफ्ता है, हफ्ते से पहले ये तौलिया किसी के बाप की ताकत नहीं के बेसन के पास से हटा सके।
अच्छा, इसमें एक वैसे सवाल है ये कि जैसे तौलिया घर में है, अब उसको अगर रोजाना धूप में डाल देते हैं 2-3 घंटे के लिए, जैसे ना पंजाब में खुले सहन है, छत है, यहाँ पर भी होंगे बहुत सारी जगहों पे, तो अब अगर उसको धूप में डालते हैं 2-3 घंटे वो धूप में रहता है, तो अब क्या उसके जरासीम वगैरह मर जाएंगे?
कम्प्लीटली तो नहीं, कम से कम उसको धो के या गीला करके वेट करके फिर उसको एक्सपोजर दे दें, तो उसमें बहुत ज्यादा चांस है फर्क पड़ जाएगा। अब ये जैसे अमूमी तौर पर जो हमाम होते हैं ना, यहाँ वहाँ जो टॉवल्स होते हैं वो बड़े रिस्की होते हैं, जैसे जहाँ हमाम वाले प्रोवाइड करते हैं, होटल्स वाले जो प्रोवाइड करते हैं ये बड़े रिस्की होते हैं।
ये होटल वाले तो जैसे
होटल वाले तो मेरा ख्याल है
होटल वाले तो मोस्टली बेसिकली यहाँ के होटल्स का नहीं पता, हमें तो दूसरे मुल्कों का पता है, तो वहाँ होटल्स रोजाना ही चेंज कर रहे होते हैं ना, रोजाना ही जो है ना
वो वैसे चेंज हो रहे होते हैं, लेकिन बट होते रिस्की
हाउसकीपिंग के लिए।
कुछ जरासीम जरूरी नहीं है कि आप किसी धोने से ही मर जाते हैं। अब स्टेरिलाइजेशन क्या चीज है, स्टेरिलाइजेशन क्या है कि स्टेरिलाइजेशन क्यों की जाती है इंस्ट्रूमेंट्स की, क्योंकि कुछ जरासीम को मारने के लिए खास टेम्परेचर चाहिए, खास एनवायरनमेंट चाहिए, उसमें स्टेरिलाइज होते हैं इंस्ट्रूमेंट, तो सारे जरासीम जरूरी नहीं है वो मर जाए।
हर शहर में इतना तकल्लु भी दुनिया किया जा सकता, अब किधर वो जो ना वो आलाते जर्राही हैं, अब उनका मामला कुछ और हो जाता है, दूसरा ये नाखून वगैरह तराशना, ये बाल कटवाना, जो कट लगाने वाली चीजें हैं उनका जरा धोना साफ करना कुछ और है।
अब हम हर हफ्ते नेल कटर इस्तेमाल करता है तो वो उसको ये पूरा मतलब वो थोड़ी करेगा, इसको अच्छे टेम्परेचर में पहले डालेगा।
नहीं, ये तो जैसे नेल कटर वगैरह तो आपका अपने घर के अंदर ही अमूमन होता है एक, और ये ऊपर की सतह को कर रहा होता है। इंस्ट्रूमेंट जो सर्जिकल होते हैं ना, वो तो आपको जैसे किसी का ओरल प्रोसीजर हो रहा है, किसी के कुछ कट लग रहा है, वो तो स्किन के अंदर जा रही है।
जो दांत डेंटिस्ट करते हैं दांतों का
जैसे इंजेक्शन है, वो डायरेक्ट आपके स्किन के अंदर जाएगा यानी वेन तक जाएगा। अब जो भी जरासीम है वो डायरेक्ट आपके खून तक डायरेक्ट आप पहुंचा देंगे।
डॉक्टर जीरक काफी देर से हमारे साथ है, मुस्कुरा भी रहे हैं, मुझे नहीं पता क्यों मुस्कुरा रहे हैं, लगता है ये हफ्ता इस्माइल अभी तक मना रहे हैं, ठीक है माशाल्लाह मनाना चाहिए। तो डॉक्टर जीरक, अभी तक हमारा जो प्रोग्राम हो रहा है आप क्या फरमाते हैं नाजरीन के लिए?
जज़ाकअल्लाह खैर, अल्हम्दुलिल्लाह काफी अच्छी गुफ्तगू चल रही है, सीखने को भी मिल रहा है माशाल्लाह मुफ्ती साहब के मदनी फूल, और दीनी हवाले से भी हमें एक अच्छी रहनुमाई मिल रही है। नफ्सियाती तौर पर देखा जाए, जब भी किसी मरीज को कोई बीमारी लाहक होती है या कोई वबा फैलती है अवाम में, तो या तो उसको डिनाई कर दिया जाता है, बाज लोग डिनाई कर देते हैं कि प्रॉब्लम है ही नहीं है, और वो उसका इसका भी एक फायदा यूं होता है कि खाम खा में परेशानी नहीं होगी, लेकिन जाहिर है कि इसके नुकसान ज्यादा है। और दूसरी बात यह है कि आप उसको एक्सेप्ट करेंगे कि जी वाकई प्रॉब्लम है, बीमारी है, तो आप एक्सेप्ट भी जब आप करेंगे तो उसको भी उसके भी दो पहलू होंगे। एक तो आप उसको पॉजिटिवली एक्सेप्ट करेंगे कि मैं इंशाल्लाह एहतियाती तदाबीर करूंगा, मैं इसका इलाज करवाऊंगा, जो भी तबीब मशवरा देगा उसको फॉलो करूंगा और अल्लाह की रहमत से मैं ठीक हो जाऊंगा। और दूसरा एक्सेप्ट करना जो है वो इसी तरह होता है कि बिल्कुल उसको मनफी तरीके से ले लेना कि भाई बस अब तो मैं गया, अब तो मैं बचता नहीं हूँ, मैं जो भी करूँ कुछ फायदा नहीं होने वाला। तो बहरहाल ये जो कोरोना वायरस स्टेटिस्टिक्स डॉक्टर सलमान ने पेश किए और मुफ्ती साहब ने बड़ा अच्छा पॉइंट किया कि एक फियर जो है ना क्रिएट किया जा रहा है मीडिया के जरिए। यूं देखा जाए तो जो आम नजला जुकाम है ना वो कोरोना वायरस से ज्यादा नुकसानदेह है, लेकिन क्योंकि वो एक नई चीज नहीं रही, नजला जुकाम सालाना तौर पर मुल्कों में बहुत ज्यादा शराय मवाद है इसकी, इस वक्त भी कोरोना वायरस से ज्यादा नजला जुकाम जो है वो ज्यादा खतरनाक है सर्दियों के मौसम में, लेकिन एक हाइप क्रिएट कर दी गई है। और इसमें देखा जाए जो शराय अमवात है तो अगर 100 बंदों को कोरोना वायरस लगता है तो इस वक्त 3 या 4 उनमें से जो है वो मौत का शिकार हो रहे हैं, और उसमें भी डायरेक्टली कोरोना वायरस रिस्पॉन्सिबल नहीं है, उनकी अंडरलाइन उनको या तो कोई इम्यून सिस्टम की प्रॉब्लम होती है, ऐसी बीमारी जिससे कुव्वत मुदाफियत का निजाम का कमजोर हो चुका है, और जब भी कोई बॉडी में इंफेक्शन होता है तो बॉडी उसको फाइट करने की कोशिश करती है, लेकिन क्योंकि इनका कुव्वत मुदाफियत ऑलरेडी कमजोर होता है बीमारियों की वजह से, तो यूं इनडायरेक्टली कोरोना वायरस को जो है वो मैं कहूंगा कि बद से बदनाम बुरा वाली बात है यहाँ पर। तो ओवरऑल जो है वो एहतियाती तदाबीर, और इसमें सबसे ज्यादा जो एहतियाती तदबीर है वो हाथ धोना है, साबुन के साथ हाथ धोना। हाथ धोने के हवाले से अगर मैं मदनी चैनल के नाजरीन को चंद एक इसकी जो प्रॉपर हाथ धोने का तरीका है मैं समझता हूँ कि अगर उसको मैं डेमोन्स्ट्रेट करूँ तो इससे काफी ज्यादा फायदा होगा। जैसे डॉक्टर सलमान ने कहा था 20 सेकंड से ज्यादा जो है वो धोना चाहिए, तो होना यूं चाहिए कि सबसे पहले तो जो है वो आप साबुन जो है वो अपने हथेलियों पर जो है वो उनको अच्छी तरह से मले, अब फिर आपने उंगलियों में उंगलियां डालें, पहले एक हाथ को रब करें, फिर दूसरा हाथ जो है वो उंगलियों में उंगलियां डालकर उसको करें, अब फिर ये हथेली के जो ऊपर वाला हिस्सा है आप इसको रब करें पहले एक हाथ से फिर दूसरे हाथ से, अब फिर इसके साथ साथ आपने यूं करके तो पहले एक ये जो हथेली आपकी अंदर से जो बीच में इसका हिस्सा होता है उसको रब करें, फिर इस हाथ से यूं करके ये हथेली प्रॉपरली रब करें, अब फिर उंगलियां इस तरह करके दोनों तो एक दूसरी में डालकर अब यहां से नाखून जो है वो इनकी सफाई का एहतमाम होगा, और आखिर में आप जो है वो अपनी जो रिस्ट है दोनों तरफ से इसको आपने धोना है। तो जब तक ये 6 या 7 किस्म की मूवमेंट जो मैंने बयान की या दिखाई जब तक ये नहीं होंगी तो हमारे हाथ सही तरह से जरासीम से साफ नहीं होंगे। सैनिटाइजर का भी तज़किरा हुआ, अगर सोप अवेलेबल है तो सोप से ही हाथ धोए जाएं, वही काम जो है वो सोप भी करेगा, और जब तक आपके ये अगर सैनिटाइजर भी आप यूज करते हैं वो असल में होता है कि इतना बिजी है कि इतनी बार बार आपको हाथ धोने पड़ते हैं, जैसे मेडिकल प्रोफेशनल्स हो गए एक मरीज के पास इतना टाइम नहीं कि आप हाथ धोएं, तो सैनिटाइजर भी आपको जो है वो इन्हीं 5-6 मूवमेंट्स को करके जो है ना वो करना पड़ेगा तो ही उसका फायदा होगा। तो सबसे जो है वो बुनियादी एहतियात जो है ये हैंड वॉशिंग है, और अल्हम्दुलिल्लाह अगर कोई रोजाना 5 वक्त नमाज पर जमात पढ़ता है, वुजू करता है, तो इंशाअल्लाह अज़्ज़ा वजल ये भी एक बेहतरीन एहतियाती तदबीर है।
खाना खाने से पहले और बाद में हाथ धोने के ताल्लुक से बाकायदा हमारी किताबों में लिखा है कि जो खाना खाने से पहले और बाद हाथ धोएगा, जिसको खाना खाने का हमारा वुजू भी कहते हैं, کہ جو کھانا کھانے سے پہلے اور بعد میں جو ہاتھ دھونے کا جو ایک طریقہ ہے, ہاتھ دھونے کا ایک باقاعدہ ایک طریقہ ہے جس سمجھ میں آتا ہے. مثال کے طور پر پورے ادھر سے لے کر یہاں تک ہاتھ پر چکنی مٹی لگا دیں اور اب آپ ہاتھ دھوئیں کہ چکنی مٹی ہر جگہ سے اتر جائے, تو آپ کو اتنی احتیاطوں سے ہاتھ دھونا پڑے گا تاکہ کہیں بھی گرد غبار اور چکنی مٹی یا کوئی ایسی چیز نہ رہ جائے. آپ دعوت اسلامی کے مدنی ماحول کے قریب آئیں اور سنت اور آداب سیکھیں, مدنی قافلوں میں سفر کر کے سنت اور آداب سیکھیں, ہمارے بیانات میں سنت اور آداب سیکھیں گے. اور جو رسول اکرم صلی اللہ تعالیٰ علیہ وسلم نے ہمیں صفائی کے تعلق سے ارشادات عطا فرمائے ہیں اور اس کے علاوہ دیگر جو اس کے آداب بیان کیے گئے ہیں, جب ہم اس کو پڑھتے سنتے ہیں تو الحمدللہ رب العالمین ایک اچھی فیلنگ آتی ہے کہ ہمارا دین ہمارا اسلام ویسے ہی ہمیں صفائی ستھرائی اور نظافت کی دعوت دے رہا ہوتا ہے, درس دے رہا ہوتا ہے. کپڑے صاف ستھرے رکھنے کا ہمیں درس دیا جا رہا ہوتا ہے کہ داغ دھبے والے کپڑے نہ ہو, کہ جس کپڑے پہ دھبا ہوتا ہے داغ ہوتا ہے میلے ہوتے ہیں وہ کپڑا اللہ کا ذکر نہیں کرتا. تو میرے پیارے اور میٹھے اسلامی بھائیوں, اللہ ہمیں صاف ستھری انداز کو والی زندگی اختیار کریں, توفیق عطا فرمائے. اور جو ابھی ڈاکٹر زیرک نے بھی ہمیں ایک تربیت فرمائی ہے, اپنی اولاد کو کم از کم آپ ابھی سے اس کا درس دینا شروع کر دیں کہ بچے زیادہ گرد و غبار اور اس طرح کی چیزوں میں انوالو ہو جاتے ہیں کہ وہ زیادہ زمینوں پر لوٹ پوٹ کر رہے ہوتے ہیں. اسپیشلی جو کرالنگ کر رہے ہوتے ہیں بچے, وہ تو چلی زمین پر رہے ہوتے ہیں اور وہ پھر وہ جو ہاتھ میں آتا ہے وہ منہ میں بھی ڈال رہتے ہیں, تو ان کی بھی صفائی اور ستھرائی کا خیال رکھے. پھر بچے بیمار ہو جاتے ہیں, پھر ہم لے کر ہسپتال میں بھاگ رہے ہوتے ہیں. کال لے رہے ہیں
جی. مختص صاحب سے سوال ہے کہ یہ کہا جاتا ہے کہ یہ کرونا وائرس جو ہے اگر کسی کو ہو جائے تو وہ اگر کسی سے سلام لے, مصافحہ کرے یا اپنے ہاتھ وغیرہ کسی کے ساتھ ٹچ کرے یا اس کسی کے ساتھ کھانا کھائے, تو کہا یہ جاتا ہے کہ اس کو بھی یہ وائرس ہو جاتا ہے. تو شریعت اس حوالے سے ہماری کیا رہنمائی کرتی ہے, اس حوالے سے کچھ مدنی ارشاد فرما دیں. کچھ لوگ یہ بھی کہتے ہیں کہ یہ کرونا وائرس جو ہے یہ دجالی قوتیں جو ہیں وہ ان کی طرف سے ہے, تو یہ دجال کی نشانیاں ہیں. اس حوالے سے کچھ فرمائیں کہ کیا شریعت میں ایسی کوئی بات ہے, اس حوالے سے مدنی پھول اشار فرما دیں.
ہاتھ ملانے سے پھیلنے کا تو شاید ڈاکٹر بھی نہیں کہتے ہوں گے, کچھ احتیاطیں ویسے بتاتے ہوں گے لیکن اتنا زیادہ نہیں ہے کہ ہاتھ ملانے سے وہ ہو جائے گا. جو احتیاطیں کی جا رہی ہیں وہ کی جائیں, اور باقی یہ ہے کہ اس کی وجہ سے جو ایک معاشرت ہے اسی کو افیکٹڈ کر دیا جائے اور اسی کو ختم کر دیا جائے. یہ وہ چیز ہے کہ حقیقتاً بھی اگر اس طرح کی چیزیں ہوتی ہوں تب بھی اس کی اجازت نہیں ہے. یعنی ایسا نہیں ہے, جیسے احادیث کے اندر فرمایا گیا نا کہ جس علاقے کے اندر طاعون پھیل جائے تو وہاں کے لوگ وہاں سے بھاگے نہیں طاعون کے ڈر سے. اس کی ایک حکمت علماء نے یہ بیان فرمائی ہے کہ اگر صحیح والے وہاں سے بھاگ گئے اور مریض پیچھے مر گئے تو اولاً مریضوں کی دیکھ بھال کون کرے گا, دوسرا جو مریں گے تو ان کو دفنائے گا کون, ان کو کفن کون پہنائے گا. اعلی حضرت رحمہ نے فتاوی رضیہ شریف میں لکھا ہے کہ ہمارے یہاں پر بریلی شریف میں فرمایا کہ طاعون پھیلا تو الحمدللہ مسلمان تو اس حکم الہی پر اور حکم اسلام کے اوپر ڈٹے رہے اور شہر میں ٹھہرے رہے, تو اگر مسلمان اموات ہوئی تو ان کو کفن بھی دیا گیا اور ان کو دفنایا بھی گیا, لیکن جو دوسرے تھے کہ جن کے رشتہ دار ڈر سے بھاگ گئے جو غیر مسلم تھے, تو فرمایا کہ ان کا یہ انجام ہوا کہ ان کے لوگ مرے ہوئے تھے اٹھانے والا کوئی نہیں تھا, تو پھر چماروں کو اور ان کو بول کے تو وہ پھر ان کو جیسے تیسے بھی ٹھیلوں پہ ڈال کے اور اس میں جنا وہ ریڑیوں پہ ڈال کے ان کو جیسے تیسے بھی جا کے گڑوں میں پھینک دیا گیا. تو یہ نتیجہ ہے کہ اس طرح کی چیزوں کی وجہ سے جو معاشرتی احکام ہیں ان کو ختم کر دینے کا. تو ہمارا جو اسلامی حکم ہے معاشرت کا, سلام لینے کا, مصافحہ کرنے کا اور ایک دوسرے کی تیمارداری کرنے کا, بیمار کے پاس جانے کا, اسے حال احوال پوچھنے کا, یہ ساری چیزیں اپنی جگہ پہ ہونی چاہیے. ہاں اس کے ساتھ جو مزید احتیاطیں آپ کر سکتے ہیں وہ کریں, لیکن یوں ترک معاشرت کر دیں گے تو اس کا بڑا تباہ کن اثر پڑے گا. جس بندے کو بالکل ہی آپ اس انداز کے اندر اگنور کر دیں گے, اب جو اس کی تذلیل و تحقیر ہے وہ جدا ہے, جو وہ بیچارہ تنہائی کے عذاب سے جو ہے نا وہ لڑ رہا ہے اور جو وہاں پر لمحہ لمحہ موت کے انتظار میں بیٹھا ہوا ہے اور یہ سمجھ رہا کہ مجھے تو جیتے جی مار دیا اور میں تو بس انتظار موت کے اندر بیٹھا ہوا ہوں, یہ ساری کی ساری چیزیں بڑی جو ہے وہ نقصان دہ ہیں. اچھا پھر جب یہ بندہ صحیح ہو کے آئے گا نا तो उसके बाद ये भी दूसरों से यही करेगा, ये बोलेगा मेरे साथ तुम लोगों ने ये किया था ना, मेरे ऊपर मुसीबत आई और मेरे साथ ये शुरू किया था, अब तुम भी मरो सारे, तो वो फिर उनके साथ वो वाला रवैया इख्तियार करेगा। तो इसलिए इस तरह की कोई भी सूरत हाल हो उसके अंदर हुक्म शरय यही है कि जो मुआशरत की चीजें हैं उन्हें इस तरह खत्म ना किया जाए कि वहां पर मुआशरत का नामो निशान बाकी ना रहे। एहतियात और परहेज का दायरा अपनी जगह रखा जाए, लेकिन उसके साथ जो दिलजोई का मामला है, जो ताजियत का मामला है, जो उसके इलाज का मामला है, देखभाल का मामला है, ये सारी चीजें जारी रहनी चाहिए।
किताबों में मैंने एक वाक्य पढ़ा था कि एक माँ ने अपने बेटे को कहा कि बेटा वो फला मेरी दूर की जानने वाली है, वो बीमार हो गई है, मुझे ले जा जरा, मुझे इसकी इयादत करनी है। तो बेटा बिजी था, थोड़ा दूर घर था, बेटा चलो माँ चले जाता हूँ। माँ चली गई, अंदर गई तो उसके बेटियां थी, कभी बेटी कहाँ है अम्मी, अम्मी तो वहाँ बीमार है, कभी जाकर देखा करा बेटी। बाहर निकल के कहने लगे देखो बेटा मैंने अम्मी को देख तो लिया है लेकिन मैं बहुत दूर से आई हूँ, अब मैं ताजियत के लिए नहीं आ सकूंगी ना, तो मेरी ताजियत अभी से कबूल कर लेना, मतलब अगर तुम्हारी माँ का इंतकाल हो गया तो मैं इतनी दूर से आ नहीं सकूंगी। तो ये अंदाज होता है बाज लोगों का कि वो यादत के लिए आए थे और ताजियत का जा रहे हैं कि मतलब ये सुन लो कभी तुम्हारी माँ मरने वाली है, तो ये बाजों का होता है। इसी तरह एक और किताब पढ़ा हुआ था कि एक शख्स गया किसी के पास यादत के लिए, तो उसको पूछा क्या हुआ, तो उसने कहा भाई डॉक्टर ने यूं यूं कहा रिपोर्ट वगैरह। ओ यार ऐसा ही मर्स तो मेरे भाई क्या एक दोस्त को हुआ था, बेचारा बचा नहीं। हाँ हाँ यार मेरे पड़ोसी था उसको भी इसी तरह की बीमारी हुई थी, वो भी बड़ा एड़िया रगड़ रगड़ के मर गया यार, ये तो बहुत बुरा हो गया आपके साथ। अच्छा मेरे लिए कोई काम हो तो बताना, कहा आइंदा मत आना आइंदा मत आना। तो ये बातों का मिजाज होता है जैसे मुफ्ती साहब फरमा रहे कि वो माशरती जिम्मेदारियां अपनी भूल जाते हैं और बस वो जैसे भी डॉक्टर जीरक ने कहा कि बस से बदला बुरा
जी,
तो वो ऐसा सुलूक कर देते हैं बाजों का मरीजों के साथ कि अस्पतालों में भी फिर इसी तरह मरीजों के साथ सुलूक होता होगा, और यानी यूं समझो कि बाउंड्री क्रॉस कर लेते होंगे। एहतियातें करनी चाहिए लेकिन रेड लाइन क्रॉस नहीं करनी चाहिए, हर चीज की एक रेड लाइन है।
सही,
रेड लाइन कभी क्रॉस नहीं करनी चाहिए।
ये सर इस सवाल में एक दूसरा भी था जूस था
जी जी,
पर आप कलाम फरमाएंगे।
अब वो ये था कि ये दज्जाली वो कुव्वतों की हरकत है, तो बात तो इसको याजूज माजूज की कुव्वतों की हरकत भी कह रहे हैं, तो लेकिन बहरहाल जो भी सूरत है ऐसा जो जाहिर कराए ना उसके अंदर तो ऐसी कोई चीज नजर नहीं आ रही कि ये बाकायदा कोई साजिश के तहत किसी ने किया हो। और ये खाम खा के इस तरह के तसव्वुरात और तखय्युलात की दुनिया में रहना भी नहीं चाहिए, तो जो हुआ है वो जिस जगह हुआ है फिर वहां से फैलते फैलते तो जिन जिन को जो है ना इस लकब से मुलक्कब किया जाता है तो वो सारे ही तो उसकी लपेट के अंदर आए हुए, तो फिर किसने किया होगा।
कोई कहता है कि लोग ख्यालात हालात के नहीं ख्यालात के मारे हुए हो जाते हैं।
सही है,
हालात बुरे नहीं होते, ख्यालात बुरे हो जाते हैं।
है, है।
तो ख्यालात का मारा हुआ आदमी है ना वो फिर बड़ा आजमाइश में आ जाता है।
ना हालात बदलने की इतनी हाजत नहीं होती जितनी ख्यालात बदलने की हाजत।
क्या बात,
हालात से ख्यालात कम बदलते हैं और ख्यालात से हालात ज्यादा बदलते हैं।
वाह वाह वाह, सुभान
अल्लाह, बहुत फर्क, यानी इस फर्क को समझने की जरूरत है, हालात और ख्यालात।
जी माशा जी, कॉल्स
रिजवान अख्तियारी कर रहा हूँ। हुजूर मेरा ये सवाल था कि कोरोना वायरस के तालुक से जो यहाँ गुफ्तगू हो रही है इसमें ये एहतियात बताई जाती है डॉक्टर्स की तरफ से, और भाई हाथ जो है वो चेहरे पे ना लगाएं, इन्फेक्टेड जो मरीज है वो जो है दूसरे लोगों के राबते में ना आए, कि मर्ज जो है वो एक से दूसरी तरफ फैलता है, तो इस्लाम का इसमें क्या कॉन्सेप्ट है? अगर कोई ऐसे मर्ज में मुब्तला है जिसको कोई वायरल इन्फेक्शन है या कोरोना वायरस में वो इफेक्टेड है, तो अब क्या वो जहाँ रहेगा तो उसके जरिए से दूसरे लोग भी इफेक्टेड होंगे? हालांकि इस्लाम का कॉन्सेप्ट ये अल्लाह ताला जिससे चाहे बीमार करता है, जिससे चाहे शिफा देता है, तो इस हवाले से एहतियात क्या करना चाहिए? कोई इफेक्टेड है, इस्लाम का क्या नजरिया है, इस पर मदनी को लता फरमा दें।
अल्लाह ताला ने बीमारी के असबाब बनाए हैं, कुछ बीमारियां बैक्टीरिया की वजह से होती हैं, कुछ वायरस की वजह से होती है, तो बीमारी का जो असल सबब है वो ये वायरसेस हैं या बैक्टीरियाज हैं, और या इससे हटकर भी बाज़ औक़ात होता है। सर दर्द को बैक्टीरिया वायरस की वजह से नहीं होता, वो वैसे बंदे के बदन के अंदर जो हालत एतदाल है उसके अंदर डिस्टर्बेंस आए और उसके अंदर कमी बेशी है, उसका नाम मरस होता है ना। तो अब यह है कि वायरस जो है वो बीमारी का सबब है,
और वो जो बीमारी का सबब है वो फैल रहा है, तो वो किसी एक जगह था, वो वहां से वो एक एक जी रू और जानदार चीज है और वो अशिया के साथ लगकर एक जगह से दूसरी जगह भी जा सकती है, तो लिहाजा वो वायरस जो है वो फैल रहा है और वो बीमारी पैदा कर रहा है, और उसका बीमारी का सबब बनना अल्लाह ताला के उसको सबब बनाने से है। कोई बंदा जो बीमार होता है उसको भी वो वायरस ही पहुंचता है तो उसको बीमार कर रहा है, उसको दूसरा बंदा बीमार नहीं कर रहा या दूसरे बंदे का बीमार होना उसको बीमार नहीं कर रहा। एक वायरस है वो फैल रहा, वो एक मुशाहदाती चीज है, उसको बाकायदा खुर्दबीन के जरिए जो है ना वो देखा जा रहा है कि वो यहां से वहां जाता है, मूव करता है, वो जरा वो ट्रांसफर होता है, तो वो शय जो मुंतकिल हो रही है किसी जगह बीमारी का सबब बनती है किसी जगह नहीं बनती। किसी बंदे को वही वायरस पहुंचता है लेकिन उसका इम्यून सिस्टम इतना मजबूत होता है कि वो डिफेंड करता है और वो उस वायरस को मरद पैदा नहीं करने देता। किसी का कमजोर होता है वो उसकी वजह से बीमार हो जाता है। तो जो असल असबाब की दुनिया है उसके एतबार से कलाम किया जाए कि वायरस फैलने को रोका जाए। अब उसको रोकने के लिए जो इकदामात हैं वो किए जा सकते हैं, उसके अंदर कोई हर्ज नहीं है, लेकिन ये कॉन्सेप्ट ना रखा जाए कि किसी की बीमारी उड़कर दूसरे को लग जाती है। किसी की बीमारी उड़कर दूसरे को नहीं लगती, वायरस फैलते हैं, वो वायरस जो है वो किसी जानवर से भी फैल सकता है, वो किसी इंसान से भी फैल सकता है, और वो किसी जो ना वो गंदी मंदी चीज के जरिए भी फैल सकता है। तो वो वायरस फैलता है, आगे किसी को लगता है, किसी को बीमार करता है, किसी को नहीं।
गंदगी होती है वहाँ बीमारियां बढ़ जाती है मुफ्ती साहब,
लाजमी बात है। ऐसी चीज है ना, ये मच्छरों की वजह से कितनी बीमारियां, ये मलेरिया किससे होता है, मच्छरों से होता है, डेंगू होता है मच्छरों से होता है, वो उससे पहले वो इबोला वायरस था वो हुआ था। तो अब ये क्या है कि वो मच्छर जो है वो अपने वो
किसी और इलाके में,
मक्खी जो है, मक्खी अगर एक जगह पे बैठती है और उसके पाँव के साथ जरासीम लगते हैं, गंदगी पे बैठती है और वहां के वो जरासीम लेके अगर किसी दूसरी जगह जाके जहां बैठेगी तो वहां उसके पाँव से वही लगेगा ना जो उसके पाँव के साथ वहां से मस हुआ था। तो मक्खी की वजह से एक चीज दूसरी जगह पहुंच गई, तो वहां दूसरी जगह पहुंची, वहां जाके वो अब वहां पर उसके असरात लग गए। अब हो सकता है कि ये चीज बच्चे को लगे तो उसको बीमार कर दे, बड़े को लगे तो ना करे, बूढ़े को लगे तो बीमार कर दे किसी, लेकिन ताकतवर बूढ़े को लगे तो उसको ना बीमार करे।
इस तरह की बीमारियों के बाद एक तहकीक है मौती साहब, डॉक्टर साहब से भी मैं अर्ज करूंगा, डॉक्टर जीरक भी हमारे साथ हो, कि इंसान अपने अंदर की कमजोरी को ना बढ़ने दे। देखिए बहुत सारे मरीज वो हैं जो इंटरनली वीक हैं, और हर दुबला आदमी अंदर से कमजोर, अंदर से ताकतवर ये जरूरी नहीं होता, और हर ऐसा शख्स जो दुबला पतला नहीं है, थोड़ा सा मतलब के जानदार है, वो जरूरी नहीं है कि वो अंदर से भी कमजोर हो। बदन की कमजोरी और अंदर की कमजोरी, इन दोनों के फर्क को समझने की बहुत जरूरत है। आपसे मेरी दरखास्त है, देखने सुनने वालों से, मेहरबानी करके अपनी इंटरनल वीकनेस को बचाने की कोशिश करें, क्योंकि वो एक मुहावरा है कि कमजोर आदमी को सब दबाते हैं। जब आप इंटरनल कमजोर होते हैं ना, आपका कुव्वत मुदाफाती जो निजाम है और डिफेंसिव सिस्टम जो है आपके अंदर का, वो जब तो वो कमजोर हो जाता है, तो फिर नजला जुकाम खांसी हल्की फुल्की चीजें भी, और वैसे भी कोई बैरूनी तौर पर भी अटैक होता है ना, मेडिकली तौर पर ये बात बयान की जाती है कि अगर आपको कोई टेंशन आ जाता है, परेशानी आ जाती है, तो आपके बदन का जो कमजोर हिस्सा है ना, ये वहां पर ज्यादा अटैक कर रहा होता है। आप देखिए कभी कोई घबराहट या परेशानी आ जाती है ना, कभी हाथ में दर्द हो जाएगा, कभी पाँव में दर्द हो जाएगा, कभी कहाँ दर्द हो जाएगा, तो ये परेशानी और टेंशन आपकी बॉडी के जो कमजोर तरीन हिस्सा है ना, वहां पर वो चीजें अटैक कर रही होती हैं। इसी तरह आपको बीमारी इंटरनल पैदा होती है, कोई ऑपरेशन की सूरत पैदा हो जाती है, या कोई रिएक्शन हो जाता है दवाई का, एंटीबायोटिक लेते हैं वगैरह वगैरह, तो अंदर से चूंकि वीकनेस हमारी चल रही होती है, तो उसकी वजह से वो बीमारी अपनी जड़ पकड़ती और बंदे को गिरा देती है और वो जल्दी रिकवर नहीं हो पाता।
वैसे भी ऐसा वो हदीस में मरक है ना कि कवी मोमिन अल्लाह ताला को कमजोर मोमिन से ज्यादा पसंद है, तो कवी मोमिन वही है कि जिसके बदन में कुव्वत है। तो इसलिए इस हदीस के एतबार से भी अपने बदन की कुव्वत का जो है वो ख्याल करना चाहिए, बदन में ताकत का।
इंटरनल नहीं कर रहे मुफ्ती साहब, जो गिजाएं जिससे इंटरनली अगर आपको तंदुरुस्ती, जैसे कहते हैं एनर्जेटिक फूड्स जो हैं, लोग उसकी तरफ मायल नहीं, जैसे फल है सब्जी है इसकी तरफ मायल नहीं होते, और वो चीजें खाने पर ज्यादा ध्यान देते हैं कि जो नॉर्मली पेट तो भर देती हैं, लेकिन आपको प्रॉपरली ताकत नहीं दे रही होती, तो हम ये अर्ज करते हैं कि अपने बच्चों को सब्जी और फल खिलाने का मिजाज दें। और इसमें केला है, बहुत जबरदस्त, उसके अंदर ताकत है, कैलोरीज भी उसमें कम से कम है, फैट गालिबन केले में फैट नहीं है, अगर मैं गलती नहीं कर रहा तो, ठीक है। तो ये केले का आदि बना है। इसी तरह जो अंडा है जर्दी के बगैर, जो इसका सफेद हिस्सा होता है बॉयल एग जो है वो खिलाएं, उसमें प्रोटीन जबरदस्त होता है। बहुत सारी ऐसी गिजाएं कि जिनमें कैल्शियम अल्लाह ताला ने अता फरमाया है, और बहुत सारी विटामिन उसके अंदर अल्लाह ताला ने अता फरमाई है। मौसम के मुताबिक अल्लाह हमें फल अता फरमाता है, सब्जियां अता फरमाता है। आपके सामने की स्टडी आई है कि होता यह है कि ये जो तबका है जो 70-80 साल की उम्र को क्रॉस करता है, 60 साल की उम्र को क्रॉस करता है, चूंकि इंटरनली वो वीक होते हैं, तो वो उनका कुव्वत मुदाफियत उनकी तकरीबन खत्म हो चुकी होती है। तो जब इस तरह के वायरस से जरासीम का उन पर हमला होता है तो वो उसकी रोकथाम नहीं कर पाते, उससे लड़ नहीं पाते, और वो उनको चीजें गिरा देती है। और ये जो शरह अमवात जो बयान की गई है, ये इसमें ये एज फैक्टर ज्यादा इफेक्टेड है, जो ये उम्र है। तो अल्लाह करे कि हम मतलब कि अपने आप को रूहानी तौर पर भी मजबूत करें, औरत वज़ाइफ के साथ, नमाज के साथ, फराइज के साथ बावजू रहने की आदत पैदा करें, और नमाजें पढ़े, तिलावत करें, ताकि हमारा ईमान और हमारी रूह भी मजबूत हो, कवी हो, और अपने बदन को भी सेहतमंद रखने की कोशिश करेंगे तो इंशाअल्लाह अज़्ज़ वजल बहुत सारी चीजों से और आफतों से अल्लाह की रहमत से बच जाएंगे। कॉल दें।
अजीम शाह अतारी फ्रॉम विहाड़ी पंजाब। मेरा सवाल है इमरान भाई से कि कोरोना वायरस अगर किसी को हो जाए तो उसका क्या हल है, तो अगर और उसके बचने के क्या तरीकाकार है? जज़ाकअल्लाह खैर।
तरीकेकार तो इधर काफी बयान हो गए, और किसी को हो जाए तो वो इलाज कराए, जैसे नजला जुकाम खांसी आपको किसी को हो जाए तो उसका डेफिनेट इलाज कराता है। तो ये थोड़ा सा सीवियर किस्म का वायरस है, और अगर खुदा ना करता किसी के बारे में डायग्नोस हो जाए तो जैसे डॉक्टर साहब ने भी बताया कि एग्जांपल के तौर पर जैसे कि 80,000 को अगर ये प्रॉब्लम आया, वायरस आया कोरोना, तो 40,000 तो रिकवर होकर चले भी गए, और बकिया जो है उनको बहुत कम, बहुत मतलब हल्की लेवल का उनके साथ प्रॉब्लम है। तो ये कि इसको बहुत ज्यादा वो ना ले ले, ओ अब क्या होगा, पूरी अस्पताल में हरा उड़ी हो गई, घबराहट हो गई, ये हो गया वो, तो बेचारा मरीज तो वैसे ही देखकर परेशान हो जाएगा कि मैं करूं क्या, एयरपोर्ट ऊपर इधर उधर बहुत सारी घबराहटें फैल जाती हैं। तो अल्लाह ताला हमारी हिफाजत फरमाए, और हम सबको इससे भी और दीगर मोहलिक बीमारियों से भी अल्लाह बचने की तौफीक अता फरमाए।
कुव्वत कल्बी ऐसा इसके अंदर बहुत मुफीद है, दिल का मजबूत होना जो है ना ये हर जगह ही फायदा देता है। जैसे अभी आपने घबराहट की बात की है ना, तो बेसिकली ये वही है कि दिल कमजोर होता है तो घबराहट उस पर ज्यादा तारी हो जाती है, दिल मजबूत होता है तो चीजों का मुकाबला करना आसान हो जाता है। तो दिल की मजबूती बड़ी अहम चीज है, और दिल की मजबूती में जो सबसे बड़ा फैक्टर है ना वो अल्लाह ताला पे तवक्कुल का है, कि अल्लाह ताला पे भरोसा, एतमाद और अल्लाह ताला के साथ एक ताल्लुक जो है वो बंदे के दिल को मजबूत करता है। तो थोड़ा सा इस हवाले से अपना जहन जो है ना वो जरा एक तो पॉजिटिव थिंकिंग के एतबार से भी रखना चाहिए कि भी आदमी उसके मुस्बत पहलू को देख ले, और दूसरा अल्लाह ताला पे तवक्कुल के एतबार से भी अपना जहन बना के रखना चाहिए कि यार मैं अल्लाह ताला पे भरोसा करता हूँ, और कुरान की आयत है वमन यतवक्कल अलल्लाहि फहुवा हस्बु, और जो अल्लाह पे भरोसा करता है तो अल्लाह उसे काफी हो जाता है। तो जो खुदा पे भरोसा करेगा नहीं, इंशाल्लाह अल्लाह ताला करम फरमाएगा, मेरी बीमारी खत्म हो जाएगी, मेरा ये आजमाइश का वक्त खत्म हो जाएगा, तो अल्लाह ताला उसको किफायत भी करता है और उसकी परेशानी भी दूर हो जाती है। तो कुव्वत कल्बी जो है ना ये बड़ी अहम चीज है। अच्छा, इसी कुव्वत कल्बी ही का दूसरा नाम सब्र होता है, क्योंकि सब्र बेसिकली कहते ही इसको है कि आदमी का दिल मजबूत है कि आजमाइश के वक्त वो वावेला नहीं करता, वो शोर नहीं मचाता, वो चीखता दाड़ता नहीं है, बल्कि वो उसको बर्दाश्त कर लेता है। और सब्र का जो इस्तेमाल है, सब्र का ऐसे मौके के ऊपर जो है ना वो अपने अमल में लाना, तो ये खुद कुरान पाक की आयत मुबारक है, वस्तईनु बिसब्र वस्सला, सब्र और नमाज से मदद मांगो, इससे मदद हासिल करो। तो सब्र से मदद जो है वो यही होती है कि बंदा अपने आप को जरा सब्र पे जरा जमाने की कोशिश करता है तो उसके लिए मुसीबत हल्की हो जाती है। सब्र के सवाब पे नजर करना भी मुसीबत को हल्का कर देता है, صبر کے لیے اپنے دل کو مائل کرنے سے بھی مصیبت اس کو ہلکی لگتی ہے. تو ایک تو صبر کا راستہ ہے اور دوسرا فرمائے کہ نماز کا راستہ اختیار کرو. نماز کیا ہے؟ نماز تعلق باللہ کا ذریعہ ہے, اللہ سے تعلق کا ذریعہ ہے. تو صبر اور نماز ان دونوں سے اگر مدد حاصل کی جائے کہ واقعتاً بندہ نماز پڑھے اور جسے کہتے ہیں نا کہ دل جمعی سے نماز پڑھے اور بارگاہ خدا وندی میں حاضری کے تصور سے نماز پڑھے, تو اس سے کیا ہوتا ہے کہ ایک لو لگتی ہے اللہ تعالیٰ کی طرف سے, ایک لگن لگتی ہے. جب یہ لگن لگتی ہے نا تو یہ بندے میں توکل پیدا کرتی.
سبحان اللہ.
تو وہی اینڈ وہی نکلے گا کہ صبر جو ہے وہ بھی توکل کے ساتھ جا کے جڑ جاتا ہے, اور ادھر نماز تعلق باللہ کے ساتھ اور خدا سے جو تعلق ہے وہ بھی توکل کے پہ جا کے منتج ہو جاتا ہے, اور جب توکل ہوتا ہے تو پھر خدا اس کو کفایت کرتا ہے. تو لہذا نماز اور صبر جو ہے اس کا باقاعدہ حکم دیا گیا, ہر مصیبت کے اندر اس کا حکم دیا گیا, یا ایھا الذین آمنوا استعینوا بالصبر والصلاۃ. اس لیے حدیث مبارک کے اندر بھی ہے, حضرت انس رضی اللہ تعالیٰ عنہ نے فرمایا, بخاری شریف کی حدیث ہے کہ نبی پاک صلی اللہ علیہ وآلہ وسلم کو جب بھی کوئی اہم معاملہ پیش آتا تو آپ نماز کے لیے کھڑے ہو جاتے تھے. تو نماز کے لیے کھڑا ہونا کیا تھا؟ نماز کے لیے کھڑا ہونا اللہ تعالی سے تعلق کے اندر مزید قوت پیدا کرنا ہے. نماز کے لیے کھڑا ہونا اللہ تعالی کی بارگاہ میں عرض و معروض ہے, یہ دعا ہے. اللہ تعالی سے برکتیں اور رحمتیں لینے کا ذریعہ ہے. تو لہذا جو نماز کی پابندی ہے بہت ساری چیزوں سے انسان کو یہ بھی بچاتی ہے اور بہت سارے امراض اور مصیبتوں سے بھی یہ بچاتی ہے. جیسے ابھی اسی کیس کے اعتبار سے کرونا وائرس کے حوالے سے, نماز پڑھے گا تو وضو تو کرے گا, بغیر وضو کے تو نماز نہیں ہوتی.
صحیح.
تو وضو کرے گا تو اب اس کا 5 مرتبہ وضو کرنا, اچھا اب اگر اس کے ساتھ وہ اشراک کو 4 شامل کر لے تو 6 مرتبہ وضو کرنا, اگر اس کے ساتھ تہجد شامل کر لے تو 7 مرتبہ وضو کرنا, اس کے ساتھ رات کو سوتے وقت صلاۃ التوبہ پڑھنا تو یہ 8واں وضو اس کا شامل ہو گیا. صلاۃ التوبہ نہیں پڑھتا تو با وضو سونا سنت ہے, اور با وضو رہنا یہ اسلام کی اعلیٰ درجے کے مستحبات میں سے ہے اور یہ صالحین کا طریقہ ہے. تو اب اگر با وضو بندہ مسلسل رہتا ہے اور وہ نمازیں پڑھتا ہے اور وہ نوافل ادا کرتا ہے تو ایک طرف طہارت ہے. اچھا پھر جب نماز پڑھنی ہے تو نماز کے لیے صرف آدمی وضو کی صورت میں طہارت نہیں حاصل کرتا, اس کے ساتھ جگہ کی بھی طہارت چاہیے.
صحیح ہے.
اچھا جگہ کی طہارت ایک تو ہے ناپاکی سے پاک ہونا, لیکن اس سے ہٹ کر گندی میلی کچیلی جگہ میں بھی بندہ نماز نہیں پڑھتا, تو وہ بھی صاف ستھری جگہ رکھتا ہے. تو یہ ناپاکی سے بھی پاکی اور یہ گندگی اور میل کچیل سے بھی پاکی.
سبحان اللہ.
اچھا اسی طرح پھر بندہ اپنے لباس کو بھی پاک بھی رکھتا ہے صاف بھی رکھتا ہے. تو ناپاکی سے پاک ہے, میل کچیل سے صاف ہے, تو لہذا یہ صفائی والا معاملہ بھی ہو جاتا ہے. تو ایک طرف یہ پورا ایک سرکل اس کے ساتھ وابستہ ہو جاتا ہے. اب اس کے ساتھ پھر اس کی نماز ہے, وہ نماز کے جو پھر اسے بارگاہ الہی کی حاضری اور دعا اور عرض اور معروض اور مناجات رب اور یہ ساری چیزیں اس کو عطا کرتی ہے. تو یہ چیزیں جو ہیں یہ پوزیٹیو امپیکٹ کرتی ہیں اس کے پورے وجود کے اوپر, کیونکہ جو ذہنی خشوع ہے, جو خشوع و خضوع ہے, یہ انسان کے ذہن کو پرسکون کرتا ہے.
صحیح.
ٹھیک ہے. جو میڈیٹیشن کے ذریعے کیا جاتا ہے یہ ذہنی سکون, ذہنی سکون جو ہے یہ انسان کی قوت ارادی کو مضبوط کرتا ہے, اس کی گھبراہٹ کو دور کرتا ہے, اس کے اندر جو وساوس اور خیالات ہوتے ہیں ان کو ہٹاتا ہے, اور اس میں جو بیماری کے حوالے سے سوچ اس قدر تیزی کے ساتھ اثر انداز ہو رہی ہوتی ہے, وہ دوسری طرف جو اللہ تعالیٰ کی قدرت اور وہ رحمت اور رحمان ہونا اور رحیم ہونا وہ یاد کرتا ہے کہ الرحمن الرحیم اور رب العالمین. تو یہ چیزیں جو ہیں یہ الٹیمیٹلی اس کے وجود کے اندر جو ہے ایک پاور اور ایک طاقت پیدا کرتی ہیں. اس کا رکوع کے اندر جو ہے وہ سبحان ربی العظیم کہ میرا عظمت والا رب پاک ہے, اور سبحان ربی الاعلی میرا بلند و بالا رب پاک ہے. تو یہ جو تصور خشوع و خضوع کے ساتھ اور معنی پہ توجہ کے ساتھ وہ نماز پڑھتا ہے, یہ نماز اس کے ظاہر باطن دونوں پہ اثر کرتی, اس کی روح پہ اثر کرتی ہے, اس کے دل و دماغ پہ اثر کرتی ہے. دل و دماغ کی جو قوت و طاقت ہے یہ اس کے بدن پہ اثر کرتی ہے, اس کا امیون سسٹم مضبوط کرتی ہے. تو وہ جو فرمایا نا کہ یا ایھا الذین آمنوا استعینوا بالصبر والصلاۃ, اے ایمان والو صبر اور نماز سے مدد طلب کیا کرو, تو یہ صبر اور نماز سے مدد طلب کرنے کی یہ صورت بن جاتی ہے کہ آدمی کو ان چیزوں سے حفاظت مل جاتی.
الحمدللہ اللہ ہمیں نماز پابندی کے ساتھ صحیح طور پر پڑھنے کی توفیق عطا فرمائے. اس کے لیے میری درخواست ہے دعوت اسلامی کا جو فیضان نماز کورس ہے مہربانی کر کے وہ ضرور کریں. یہ ایک سمجھے کہ ویکلی بیسس کے اوپر یہ کورس ہمارے یہاں دعوت اسلامی میں کروایا جاتا ہے تاکہ ہماری قراءت, ہماری طہارت, ہماری نماز اور اس طرح کے دیگر ماشاءاللہ فرائض, واجبات, مستحبات, سنت اور آداب یہ سب جب سیکھیں گے اور اس پورو ہر چیز کو جیسے کہ کمپلیٹلی جب ہم اس کو اپنی نماز کا حصہ بنا لیں گے پھر وہ اس نماز کی جو فوائد ہیں وہ اپنی مثال آپ ہوں گے.
موضوع کے لحاظ سے نگرانی شورا سے میں سوال پوچھوں گا کہ برائے کرم کرونا وائرس کے متعلق اس بارے میں رہنمائی فرمائیے گا کہ آئے ہم اس سے اتنے ڈر گئے ہیں, اس سے علاوہ جو ہمارے گناہ ہیں, جو ہماری غلطیاں کوتاہیاں ہیں اس کی وجہ سے کوئی پریشان نہیں ہے اور اس کرونا وائرس ہر کہیں کرونا وائرس ہو رہا ہے.
اس پر امیر سنت نے مدنی مذاکروں میں کافی کلام کیا, خود آپ کا مدنی گلدستہ ویڈیو کلپ بھی موجود ہے کہ ہم مطلب کہ گناہ سے نہیں ڈر رہے اور اللہ کی نافرمانی سے نہیں ڈر رہے. تو بہت ساری ایسی چیزیں جس کا ڈر و خوف واقعی ہونا چاہیے اور اس کا ڈر و خوف نہیں ہے, کیونکہ وہ کل پرسوں بھی کہیں میری بات ہو رہی تھی تو اب جیسے اس طرح کے وائرس ہوتے ہیں یہ بہت زیادہ کیا لے لیں گے, جان لے لیتے ہیں, لیکن کئی عادتیں ایسی ہیں جو ایمان لے لیتی ہیں. ہمارا وہ سٹنگ چل رہی تھی اسٹوڈینٹس کے ساتھ تو وہاں میں نے یہ کہا کہ جو وائرس میڈیا چھوڑتا ہے نا وہ تو ایمان لے لیتا ہے. میڈیا کے چھوڑے ہوئے کئی وائرس ہیں, سوچوں پر جو حملہ کرتے ہیں, نظریات پر جو حملہ کرتے ہیں, جو اعتقادات پر حملہ کرتے ہیں, یہ میڈیا کے ذریعے چھوڑے ہوئے وائرس ہوتے ہیں اور یہ مطلب یہ بیمار نہیں کرتے, یہ ڈائریکٹ ایمان پر حملہ کر رہے ہوتے ہیں. اس میڈیا کے ذریعے چھوڑے ہوئے وائرس کو, سوشل میڈیا کے ذریعے چھوڑے ہوئے جراثیم اور وائرس کا کوئی مطلب کہ ہمارے یہاں پوچھنے والا اور بولنے والا نہیں ہوتا کہ ایک خبر آتی ہے اور وہ خبر آپ کو کتنا پریشان کر دیتی ہے. تو جب بچنا اس سے بچنے کی بھی ضرورت ہے, اس طرح بھی غور کرنے کی ضرورت ہے. تو اللہ تعالیٰ آپ کو اور ہم سب کو جملہ مسائل اور پریشانیوں سے بچنے کی توفیق عطا فرمائے.
روحانی علاج کے حوالے سے میں چاہوں گا جنید بھائی کچھ ارشاد فرمائے.
رحمان الرحیم, روحانی حوالے سے تو ماشاءاللہ مفتی صاحب نے آپ کی طرف سے کافی تربیت بھی فرمائی اور واقعی آئی سب قابل تشویش بیماری یہ گناہوں کی بیماری ہے. اللہ ہم سب کو گناہوں کے امراض سے بھی شفا عطا فرمائے. اور جیسے مفتی صاحب نے نماز اور صبر سے مدد مانگنے کے حوالے سے جو مدنی پھول ارشاد فرمائے تو یہ بھی ہماری اور مدنی چینل کے ناظرین کی ہی اصل تربیت ہے. روحانی حوالے
یہ روحانی علاج ہے, مفتی صاحب نے روحانی علاج دیا ہے. اوراد و وظائف ایک الگ ٹھیک ہے اس میں ہم لے لیتے ہیں مگر یہ پروپر روحانی علاج, بلکہ میں کہ اسلامی علاج, دینی علاج, شرعی علاج, عقلی علاج, نقلی علاج, یہ پورا کا پورا علاج ہے,
سائنٹیفک بھی ہے,
سائنٹیفک بھی جیسے فائدہ
اور بالکل قوت قلبی کا جو مفتی صاحب نے اور اپنا توکل کے حوالے سے یہ تو ہم سب کو ضرورت ہے نا. اللہ پاک ہم سب کے ایمان کی حفاظت فرمائے. وظیفہ ماشاء اللہ میں عرض کرتا ہوں اور امیر السنت نے بھی اس کے کئی وظائف ارشاد فرمائے ہیں. کرونا کا بھی عرض کرتا ہوں اور ہر طرح کے وائرس سے حفاظت کا بھی وظیفہ عرض کر دیتا ہوں. ایک تو یہ کہ اللہم عافنی فی بدنی جامع ترین دعا ہے. اللہم عافنی فی بدنی, اللہم عافنی فی سمعی, اللہم عافنی فی بصری, لا الہ الا انت. صبح و شام یہ تین تین مرتبہ پڑھیں, اللہ پاک کی رحمت سے کرونا وائرس سے بھی حفاظت رہے گی اور بہت ساری بیماریوں سے بھی انشاءاللہ تحفظ حاصل ہوگا. اسی طرح ہر شخص کو چاہیے کہ وہ نمازوں کے بعد یہ 25-25 مرتبہ یا شافی یا کافی یہ بھی پڑھیں. یہ بھی امیر اہل سنت نے مدنی مذاکرے میں ارشاد فرمایا تھا. اور اس کے علاوہ ہر طرح کے وائرس سے, ہر طرح کے موذی مرض سے حفاظت کے لیے روزانہ 29 مرتبہ یا مہیمنو یہ پڑھ کر صرف اپنے اوپر دم کر لیں اور اس وظیفے کے اول و آخر درود پاک بھی پڑھیں. اللہ پاک کی رحمت سے انشاءاللہ سبدل یہ کرونا اور ہر طرح کے وائرس اور بہت سارے موذی امراض سے انشاءاللہ تحفظ حاصل ہوگا.
وہ بھی جب گفتگو فرما رہے تھے نا گناہوں کے حوالے سے تو ہوتا کیا ہے کہ یہ گناہوں کا معاملہ جو ہے نا یہ بھی یہ امراض کے ساتھ ایک قسم سے جڑا ہوا ہوتا ہے. میرے ذہن میں بھی آپ کی گفتگو سے ایک بات آئی کہ بعض اوقات کیا ہوتا ہے اللہ تعالیٰ کی طرف سے بندے کے ساتھ معاملہ یہ ہوتا ہے کہ اے بندے جو تیرے بس میں ہے وہ تو کر اور اس کے بعد جو تیرے بس میں نہیں ہے پھر وہ میں کر دوں گا. جس کو فرمایا نا کہ جو میری طرف ایک بالشت آتا ہے میری رحمت اس کی طرف ایک گز جاتی ہے, اور جو میری طرف چل کے آتا ہے میری رحمت اس کی طرف دوڑ کے جاتی ہے. مرض دو طرح کے ہیں, باطنی اور ظاہری, یعنی روحانی اور جسمانی. روحانی امراض ہیں گناہ, اور جسمانی امراض ہیں جن کی ہم بات کر رہے ہیں. باطنی جو امراض ہیں ان کا دور کرنا ہمارے بس میں ہے کہ ہم گناہ چھوڑنا چاہیں تو یہ ہماری قدرت میں ہے, لہذا یہ ہمارے بس میں ہے. لیکن ہم بیمار ہو جائیں تو اب اس بیماری کو ختم کرنا یہ ہمارے بس میں نہیں ہے بنیادی طور پہ. یہ اسباب کے یہ ہماری یہ نہیں ہے کہ ہم نے ارادہ کیا اور یہ ختم ہو جائیں گے, ایسا نہیں ہے. تو جو بندے کے بس میں ہے وہ بندہ چھوڑ پھر جو اس کے بس میں نہیں ہوگا اس سے خدا نجات دلا دے گا.
سبحان اللہ.
لہذا گناہ کا مرض ختم کرنا ہمارے بس میں ہے تو جو ہمارے بس میں ہے وہ کر دیں, اور اس کے بعد اللہ تعالیٰ کی بارگاہ میں عرض کریں کہ مولا جو ہمارے بس میں تھا وہ ہم نے کر لیا, اب جو ہمارے بس میں نہیں ہے تو ہی کر سکتا ہے وہ تو کر دے.
اللہ.
تو ہماری ان چیزوں سے حفاظت.
اب اتنے کرائسس دنیا میں آتے رہے, یعنی فائنینشلی کرائسس اور اس طرح کے کرائسس آتے رہے. ہم کبھی بیٹھ کے باتیں کرتے تھے کہ اتنے کرائسس دنیا میں آتے ہیں, مسجدیں کہاں آباد ہو رہی ہیں. اب مثال کے طور پر ایک ہوا چلی کہ جناب پاکستان میں اس طرح کا وائرس آ گیا, تو کیا ہماری تعداد مسجدوں کا رخ کرنے میں کامیاب ہو گئی؟ کیا مسجدیں آباد ہو گئی؟ نہیں. ہسپتال کی طرف لوگوں کا رخ گیا, مسجد کی طرف لوگوں کا رخ نہیں گیا. احتیاط لوگ مانگ رہے لیکن مسجدوں کی طرف نہیں آ رہے, مساجد کی طرف آنا چاہیے. اتنے پریشان حال لوگ ملتے ہیں, میں آپ کو بتاؤں اتنے پریشان حال لوگ ملتے ہیں دنیا میں. ویزے نہیں ہے, پیپر نہیں ہے, اپنی زندگی کو نظر بند والی زندگی گزار کر چل رہے ہوتے ہیں, روزگار نہیں ہے, قرضے چڑھ گئے, بیماریاں ہو گئی. یعنی بعض ایسے آپ کو ملیں گے جن کو وہ بیماریاں ہیں کہ بس بندے کا وہ خیال وہ اس کا تصور بھی نہیں اپنے کو لانا چاہیے کہ گھبراہٹ چڑھ جاتا ہے. یار یہ بیماری اس کو بھی دیکھو تو نماز نہیں پڑھتا. ایک طرح سے کہیں کہ بعض وہ مریض ہیں جن کے لیے بلیک وارنٹ ایشو ہو چکا ہے کہ بس اب یہ بس اب اس کو کہہ دیا گیا کہ 6 مہینے 4 مہینے یہ اس طرح کے اس کو مطلب کہ نوٹس مل جاتا ہے. لیکن بدقسمتی یہ کہ یہ شخص بھی نماز کی طرف نہیں جاتا. یہ شخص بھی چلو اس کو جیسے کہہ دیا گیا کہ وہ تمہاری زندگی رہی 2-4 مہینے کی ہے, تو خدا کا بندہ توبہ کر کے اپنے رب کو راضی کر کے داڑھی رکھ لے کہ میں قبر میں جاؤں تو سرکار کی سنت داڑھی شریف لے کر جاؤں. ایک مٹھی داڑھی رکھنا یہ سنت ہے, واجب ہے. ایک مٹھی سے گھٹانا اور منڈانا دونوں ناجائز و حرام ہے. وہ نمازوں کی طرف جائے, توبہ استغفار کی طرف جائے, نہیں جاتے, بالکل نہیں جاتے. بات تو ایسے مطلب عجیب بے باک قسم کی ہماری مینٹیلیٹی بن گئی ہے. تو میرے میٹھے اور پیارے اسلامی بھائیوں, مدنی چینل کے ناظرین, یہ کتنی چیزیں تو ایک گویا کہ جیسے کہ وارننگ ہے ہمارے لیے کہ مطلب ایک الارم بج جاتا ہے کہ یار آپ مان جاؤ, سدھر جاؤ. اللہ تعالیٰ حلیم ہے, اپنے بندے کو مہلت عطا فرماتا ہے اور وہ فوراً اپنے بندے کی گرفت نہیں فرماتا. ہمیں کتنی مہلتیں مل رہی ہوتی ہیں, کئی زلزلوں کے جھٹکے آتے ہیں. ہر جگہ زلزلہ کہاں آتا ہے, لیکن زلزلوں کے جھٹکے آتے ہیں ہمیں پتہ چل جاتا ہے. ہم سہم تو جاتے ہیں لیکن مسجد میں نہیں جاتے, ہم نیکی کی طرف نہیں جاتے. اللہ تعالیٰ آپ کو اور مجھے ہم سب کو سچی توبہ اور نیکی کرنے کی توفیق عطا فرمائے.
آمین.
اور کرونا وائرس ہو یا کسی طرح کے کوئی اور وائرس ہو, کوئی اور مہلک اس طرح کی بیماریاں ہوں, پریشانیاں ہوں, اللہ تعالیٰ ہم سب کو اس سے نجات بھی عطا فرمائے.
آمین.
تندرستی بھی عطا فرمائے. جو اس کے شکار عاشقان رسول ہیں, دعا ہے کہ اللہ تعالیٰ انہیں تندرستی دے, ان کو بچا, جو بچے ہوئے اللہ تعالیٰ ان کو بچا کر رکھے. مقتدی المدینہ کی کتابیں باطنی بیماریوں کی معلومات وہ بھی لیں, اس کو مطالعہ کریں, قرآن کریم کی درست تلاوت کریں. یہ انشاءاللہ دلوں کے بیماریوں کو اور باطنی بیماریوں کو بھی دور کرے گی. نماز کی پابندی کریں انشاءاللہ, طہارت پاکیزگی صفائی ستھرائی کے ذریعے اور سنت اور آداب کے ذریعے زندگی گزاریں گے تو انشاءاللہ بہت سارے امراض بیماریوں پریشانیوں سے اللہ کی رحمت سے بچت بھی رہے گی, نجات بھی رہے گی. جو ہماری تقدیر میں ہے اور بیماریاں پریشانیاں جو بھی ہیں, تو اس کے لیے اللہ تعالی ہمیں صبر بھی دے اور نماز کے ساتھ مدد کی بھی توفیق اللہ نصیب فرمائے، اور بہترین ایک چیز ہے کہ اس کی رضا پر راضی رہنا اللہ ہمیں نصیب فرما دے کہ ہم اپنے رب کی رضا پر راضی رہیں. اندھیرا اگر آ گیا ہے زندگی میں تو اجالا آنے والا ہوگا، تو مایوسی بالکل قریب نہ آنے دیں، اور جو اپنے رب پر بھروسہ کرتا ہے وہ مایوس کیسے ہوگا، کہ اس کا رب قادر مطلق ہے، قدرت والا ہے، طاقت والا ہے، اور وہ اس کے حالات کو بہتر فرما دے گا. دعا کرتے رہا کریں، اور اپنے ارد گرد اپنے ساتھی عاشقان رسول کے رشتہ داروں کی خبر گیری بھی رکھا کریں، صلہ رحمی رکھیں، لوگوں کی دعائیں لیتے رہیں، ان کے ساتھ بھلائی کا کام کرتے رہیں، ان کے ساتھ آپ ان کی حاجتیں پوری کرنے کا کام کرتے رہیں، اللہ تعالیٰ آپ کے لیے ایسا بہتر فرمائے گا کہ زندگی بہت خوشگوار گزرے گی رب نے چاہا تو. اجازت دیجیے، بہت بہت شکریہ. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.